मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऊजु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम या अय्युहल्लजीना आमनु तक्कुल्लाह व कूनू मअस सादिकीन। وقال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت وقال الله تبارك وتعالى فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في أنفسهم حرجا مما قضيت ويسلموا تسليما। قرآن مجید کی چند آیات اور نبی صلی اللہ علیہ وسلم کی ایک حدیث پڑھی ہے، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور عمل کی توفیق عطا فرمائے۔ اللہ تعالیٰ کی نظر میں جو چیز سب سے بڑی کامیابی ہے اور انسان کو جس چیز پہ سب سے زیادہ فوکس کرنا چاہیے وہ ہے اپنی اصلاح، کہ میں ٹھیک ہو جاؤں۔ ٹھیک ہونا یہ سب سے امپورٹنٹ کام ہے۔ ہم جب کہتے ہیں نا یہ بندہ ٹھیک ہے تو اس کا مطلب آپ نے سب سے بڑا عہدہ کسی کو دے دیا، کسی کو ٹھیک کہہ دیا۔ جب آپ نے جب کسی سوسائٹی کے بارے میں کہہ دیا یہ سوسائٹی ٹھیک ہے تو یہ چھوٹا عہدہ نہیں ہے، یہ چھوٹا لقب نہیں ہے۔ ابراہیم علیہ الصلوۃ والسلام کے بارے میں قرآن نے کیا کہا، اذ جاء ربہ بقلب سلیم۔ سلیم کا مطلب ٹھیک، عیب سے پاک۔ تو قرآن کہہ رہا ہے کہ ابراہیم علیہ السلام کا دل جو تھا وہ عیب سے، برائیوں سے پاک تھا۔ کیا مطلب؟ ہم یوں کہہ سکتے ہیں آسان لفظوں میں کہ ابراہیم علیہ السلام کا دل ٹھیک تھا۔ اور جب دل ٹھیک ہوتا ہے، یعنی دل کا مطلب یہ نہیں کہ اس میں کولیسٹرول نہیں تھا، اس کی رگیں کھلی ہوئی تھی، یہ مطلب نہیں ہے۔ دل کا مطلب باطن ٹھیک تھا، اندر سے کیا تھے؟ ٹھیک تھے۔ اور جب انسان اندر سے ٹھیک ہوتا ہے تو اکثر باہر سے بھی ٹھیک ہوتا ہے وہ۔ تو میرے اور آپ کے لیے سب سے زیادہ اہم جو چیز ہے وہ یہ کہ میں ٹھیک ہوں یا نہیں ہوں، یہ سب سے امپورٹنٹ چیز ہے۔ اور ٹھیک بننے کے لیے دو چیزوں کا جاننا ضروری ہے، ایک ٹھیک کی ڈیفینیشن کیا ہے، ٹھیک کی تعریف کیا ہے، دوسرا پھر وہ ٹھیک بنتے کیسے ہیں۔ قرآن دونوں چیزوں کو فوکس کرتا ہے، میں بتاتا ہے کہ ٹھیک کسے کہتے ہیں، ٹھیک کی ڈیفینیشن کیا ہے اور ٹھیک بننے کا طریقہ کیا ہے۔ ٹھیک بن گئے تو جنت ہے، ٹھیک نہ ہوئے تو کیا ہے؟ جہنم ہے۔ اب چونکہ ٹھیک کے بارے میں ہمارا کانسیپٹ ہی کلیئر نہیں ہے کہ ٹھیک کہتے کس کو ہیں، اس لیے ہم کبھی انگریزوں کو ٹھیک کہہ رہے ہوتے ہیں، کبھی امریکیوں کو ٹھیک کہتے ہیں، کبھی جاپانیوں کو ٹھیک کہتے ہیں، کبھی پڑوسیوں کو ٹھیک کہتے ہیں، حالانکہ اللہ کی نظر میں وہ ٹھیک بولو نہیں ہوتے۔ اور سب سے بڑی غلطی ہے جب ہم اپنے آپ کو ٹھیک کہہ رہے ہوتے ہیں، پھر تو بہت ہی بڑا جرم کر رہے ہوتے ہیں۔ حضرت مولانا اشرف علی تھانوی رحمہ اللہ تعالی کی کتاب ہے آداب معاشرت، آپس میں رہن سہن کے آداب، وہ ہم سب کو پڑھنی چاہیے۔ انگریز کے ایٹیٹیوٹ اور انگریز کا تو بہت بعد میں، ہمارے علماء بہت پہلے ان مسائل کو لکھ چکے ہیں قرآن و سنت کی روشنی میں، کہ جب آپس میں رہا جاتا ہے تو کیسے رہا جاتا ہے، کون سا عمل ایسا ہے جس سے دوسرے کو تکلیف ہوگی۔ یہ بہت ضروری ہے، یہ کتاب اسکولوں میں نصاب کا، سلیبس کا حصہ ہونا چاہیے۔ دیکھو جاپان میں لوگوں میں واقعی بہت تہذیب ہے، واقعی بہت تمیز ہے، تو آپ کیا سمجھتے ہیں یہ تمیز کہاں سے آئی ہے؟ اسکولوں میں جاپان میں بچوں کو تعلیم بعد میں دی جاتی ہے، تمیز पहले सिखाई जाती है, समझ रहे हो। और हमारे यहां स्कूलों में बच्चों को तालीम बाद में भी नहीं दी जाती और तमीज के बजाय बाकायदा बदतमीजी सिखाई जाती है। तो प्रोग्राम बढ़ेगा कि नहीं बढ़ेगा पूरी कौम का, क्या ख्याल है। जापान में तालीम बाद में, हमारे यहां तालीम न पहले न बीच में न बोलो बाद में। जो पढ़े अपने बलबोते पे ही पढ़े में, न पहले न बीच में ना बाद में। और जापान में तहजीब बच्चों को पहले सिखाई जाती है, हमारे यहां पहले भी नहीं सिखाई जाती। चलो गनीमत था ना सिखाते भाई, अब्बा अम्मा से जो तहजीब सीखी है उसी पे अमल कर लेते, ना ना ना। बल्कि बाकायदा बहुत से स्कूलों में बद तहजीबी सिखाई जाती है। जब ऑर्डर पे बंदे को बदतमीज बनाया जा रहा हो तो उससे तमीज की उम्मीद रख सकते हो, क्या ख्याल है भाई। तो इसलिए आप हजरत मौलाना अशरफ अली थानवी की किताब है आदाब मुआशरत, आपस में रहन सहन के आदाब। थोड़ी गाढ़ी उर्दू है तो जो लफ्ज समझ में ना आए किसी से पूछ ले, पुरानी उर्दू है ना, होना ये चाहिए उसको अब आसान उर्दू में या इंग्लिश में छापा जाए। क्योंकि उन्होंने रहन सहन के वो आदाब लिखे हैं जो कुरान और सुन्नत से साबित हैं। अल मुस्लिमु मन सलिम अल मुस्लिमूना मिल लिसानिही व यदिही, मुसलमान वो है जिसकी जबान और हाथ के शर से दूसरे मुसलमान महफूज रहे। ये नहीं, वो एक बात अक्सर कहा करते थे कि ऐसा अमल ना करो आपसे कोई पूछे कि इससे तो फला को तकलीफ हुई है, आपको मेरा तकलीफ पहुंचाने का इरादा नहीं था। ये काफी नहीं है, तकलीफ ना पहुंचाने का बाकायदा इरादा करो। बाज दफा आपका इरादा, अब देखो जो हर वक्त सेल्फी ले रहे हैं ले रहे हैं ले रहे, उनका तकलीफ पहुंचाने का इरादा थोड़ी है, वो तो मोहब्बत में कर रहे हैं ना ये काम। मैं यहां से जब ऑस्ट्रेलिया जा रहा था ना, तेरा अब पुराना किस्सा हो गया, अब नहीं पता चलेगा किसकी बात हो रही है। शुरू में मैंने इसलिए नहीं बताया कि वो बंदा ना समझ जाए कि यार मेरी बात हो रही है, फिर ये गलत हो जाता है। अब 13-14 घंटे की फ्लाइट थी, मैंने लैपटॉप लिया, मैंने कहा आज मैं पूरे जितने भी काम मेरे रह गए हैं ना सारे निपटा दूंगा। 12-13 घंटे बहुत होते हैं ना, बहुत सारे इल्मी काम रुके हुए थे भाई, अब सारे काम क्या करूंगा निपटाऊंगा। जहाज में और कोई काम है नहीं भाई, निपटाओ अब सारे काम। तो क्या हुआ, एक साहब आके अल्हम्दुलिल्लाह मोहब्बत में बैठ गए और अल्लाह के फजल से उन्होंने खैरियत, आप खैरियत से मैं खैरियत से हूं फलाना खैरियत, 6-7 घंटे अल्हम्दुलिल्लाह खैरियत में अल्हम्दुलिल्लाह पी गए। खैर क्या करते हम उनको। तो चलो अब पुराना किस्सा हो गया, बहरहाल तो 6 घंटे के बाद हम इस काबिल नहीं बचे थे कि एक बटन भी दबा सके। होना ये चाहिए ना कि मुफ्ती साहब कोई काम तो नहीं, आपसे बात कर सकता हूँ, हाँ जी ठीक है। फिर मैं जब बोलूँ कि मैं काम है तो आप रुक जाएं, वो फिर भी नहीं रुक रहे थे। ऐसा भी होता है, मेजॉरिटी तो रुक जाती है जब बताओ ना मैं जरा बिजी हूं तो रुक, फिर यूं करके देख भी रहे होते हैं लैपटॉप को यूं करके ना। बाज लोग सब नहीं, मेजॉरिटी इतनी बुरी नहीं है कि देखे। तो इन चीजों से हमें बच्चों को मुझे भी सीखने की जरूरत है, मैं कोई बहुत नेक नहीं हूं, तो हम सबको सीखने की जरूरत है। ये किताबें घरों में दाखिल करें, आदाब मुआशरत आपस में रहन सहन के आदाब। समझते हो कि नहीं समझते। हां बाज दफा सियासी तौर पे बदतमीज बनना पड़ता है, वो एक अलग चीज है। अपने ऊपर मसनूई गुस्सा मुसल्लत करना पड़ता है, वो एक बिल्कुल अलग चीज है। कुछ मजबूरी के अहकाम अलग होते हैं, तो वो एक अलग टॉपिक है, फिर कभी उसको लेके चलेंगे। तो उस किताब में मौलाना अशरफ अली थानवी ने कितनी जबरदस्त बात लिखी, फरमाया जब तुम्हारे घर में कोई शख्स आए तो सबसे पहले उसको बैतुल खला का रास्ता बताओ। क्या बताओ उसको? वॉशरूम, रेस्ट रूम, पुरानी इंग्लिश में लैटरीन, ठीक। वजह उसकी ये मेरे साथ ऐसा नहीं होता कि मुझे लोग बता देते हैं, लेकिन उन्होंने लिखा है कि बहुत से मेहमानों को बहुत जोर का आ रहा होता है। उन्होंने तो लिख दिया कि आ रहा होता है, मैं स्किप कर रहा हूं। बाज दफा मेहमान को बहुत जोर से आ रहा होता है और वो बताते हुए शर्मा रहा होता है। कैसा शेर हो गया कि नहीं हो गया? ये मेरा अपना बनाया हुआ अभी अभी का शेर है। बहुत से मेहमानों को बहुत जोर का आ रहा होता है जो वो बताते हुए शर्मा रहा होता है। शेर बन गया कि नहीं बन गया? क्या ख्याल है भाई? लिहाजा वो शर्मा रहा होता है कि आते ही वॉशरूम में तो नहीं घुसता ना कोई, भाई बैठे हैं पहले खैरियत और सुनाए तबीयत ठीक, पानी पियेंगे ठंडा पियेंगे, वो रोक के क्या कर रहा है, बैठा हुआ है। उसके जज्बात काबू में, तो ये मेजबान की जिम्मेदारी है। आते ही किधर का रास्ता दिखाएं, बोलो ये जी वॉशरूम, हजरत यहां तशरीफ ले जाए आप, अगर जाना चाहें, ये भी नहीं कि जबरदस्ती घुस रहे दो उसको, आ रहा नहीं है आप जबरदस्ती ले, समझ रहे हो कि नहीं समझ रहे। तो अच्छा, ये तो एक मिसाल दी है मैंने, ऐसी बहुत सारी चीजें हम अपनी सोसाइटी में, असल में मजहब में हमने आपस, देखो गैर मुस्लिम ने पता है क्या किया है, इस्लाम दो चीजों का नाम है, अल्लाह के हुकूक और मखलूक के हुकूक, है कि नहीं। फिर मखलूक के हुकूक की भी दो सूरत किस्में हैं, आपस के हुकूक, एक है रिलेशन, ब्लड रिलेशन, माँ के हुकूक, बाप के हुकूक, बीवी के हुकूक, बच्चों के हुकूक, बहन के, भाइयों के, ये एक किस्म हो गई। दूसरी किस्म है कि ब्लड रिलेशन नहीं, वैसे ही एज ए इंसानियत आपका किसी के साथ बिहेवियर कैसा होता है, एज ए इंसानियत, समझते हो, चाहे वो आपका अब्बा नहीं भी है, मामू नहीं भी है, चाचू नहीं भी है, इंसान है। तो अब इस्लाम को हम इस वक्त जो है इस डिटेल के मुताबिक तीन अहकाम में डिवाइड कर सकते हैं, तीन किस्म के रिलेशन है इस्लाम में। एक अल्लाह का रिलेशन बंदों के साथ, और बंदों का किसके साथ, अल्लाह का जो हमारे साथ है वो तो अल्लाह का मसला है ना, हमारा मसला क्या है, हमारा रिलेशन किसके साथ, अल्लाह का। गोरे ने इस रिलेशन को अपनी सोसाइटी से आउट कर दिया, समझते हो। अभी मेरा मकसद गोरों पर बयान नहीं है, इस्लाम को समझाना है। गोरे ने मखलूक का जो अल्लाह से रिलेशन था, उस रिलेशन को अपनी सोसाइटी से क्या कर दिया, आउट। वो जिना करते हैं, अगर भाई लड़की राजी है तो जिना जुर्म नहीं है, क्योंकि लड़का लड़की जब दोनों राजी हैं तो मखलूक को कोई तकलीफ नहीं हो रही ना इससे, ना लड़की को हो रही है ना लड़के को हो रही है, लेकिन नाराज कौन हो रहा है, अल्लाह। तो उन्होंने कहा ये अल्लाह का मसला है, ये मजहब का है, इसको अपनी सोसाइटी से क्या करो, आउट। आप किसी मजहबी स्कॉलर से पूछेंगे, चाहे वो ईसाइयों का हो, यहूदियों का हो, हिंदू का हो, मुस्लिम का हो, कि भाई लड़का लड़की दोनों जिना पे राजी हैं तो ये जायज है, हिंदू मजहबी स्कॉलर भी कहेगा हराम नाजायज। हिंदी में क्या कहते हैं, पुन्ना, गुना को क्या बोलते हैं हिंदी में, पॉप, पॉप है ना, पाप है, पाप है, पुन्ना भी तो कुछ है मेरा ख्याल है, पुन्ना भी पाप है, ये बहुत बड़ा, वो क्या कहेंगे, पाप। ईसाई भी क्या कहेगा, गुना। यहूदी भी क्या कहेगा, बोलो ना, गुना। जो सेकुलर लोग हैं, अंग्रेज हैं, वो कहेंगे कोई गुना, बोलो नहीं है भाई, क्या ना, वो भी राजी है ये भी राजी है, तो किसी को क्यों तकलीफ हो रही है, किसी तीसरे शख्स को। तो मजहब क्या कहेगा, नहीं भाई, क्यों, इससे आपका रिलेशन उस लड़की के साथ तो मजबूत हो रहा है, उसका आपके साथ, लेकिन आपका अल्लाह से रिलेशन क्या हो रहा है, मुंह से बोले ना यार, खराब हो रहा है ना, अल्लाह से रिलेशन क्या हो रहा है, खराब। तो अमेरिका वालों ने, जापान वालों ने, फ्रांस वालों ने, और जर्मनी वालों ने, रूस वालों ने अल्लाह के रिलेशन को सोसाइटी से निकाल दिया, क्योंकि जब अल्लाह को निकाल दिया तो रिलेशन गया तेल लेने। गर्मियों में किसी को तेल लेने भेज दें तो आदमी को गुस्सा आएगा कि नहीं आएगा। तो ये चीज तो उन्होंने खत्म कर दी। फिर मखलूक का आपस के रिलेशन की दो किस्में हैं, एक वो रिलेशन जो ब्लड रिलेशन कहलाता है, जैसे मां का हक, बाप का हक। अब मां और बाप आपसे अच्छा सलूक ना भी करें तो भी उनसे रिलेशन बना के रखना है, ये किसका हुक्म है, अल्लाह का, क्योंकि अल्लाह कहते हैं कि ये रिलेशन खत्म हो नहीं सकता, क्योंकि ये ब्लड रिलेशन है, ताल्लुकात अच्छे या बुरे होने से ब्लड तो ब्लड ही रहेगा ना। नहीं यारी मेरा ख्याल है, बात समझ भाई, वो तुम्हारी बॉडी का हिस्सा है, पार्ट है, तुम उनकी बॉडी का क्या हो, पार्ट। तो ये अल्लाह का बनाया हुआ रिलेशन है, ये खत्म, बोलो, नहीं हो सकता। इसकी कोई मिसाल अच्छी सी जहन में आ जाए ना, कि एग्रीमेंट करवा दिया जाता है ना दो पार्टियों का आपस में, तो आपको वो एग्रीमेंट तोड़ने की इजाजत नहीं होती कि भाई ये तो कंपनी ने आप दोनों का एग्रीमेंट करवाया है, अब कंपनी से पूछे बगैर ये रिलेशन खत्म नहीं होगा। तो अल्लाह कहते हैं एक रिलेशन तुम्हारा बनाया हुआ होता है, एक किसका बनाया हुआ है, अल्लाह का। अल्लाह तुम्हें किसी भी घर में पैदा कर सकता था, लेकिन जिस औरत के पेट से तुम्हें जन्म दिया गया, जिसके ब्लड से तुम्हें बनाया गया, ये तुम्हारी सिलेक्शन नहीं है, ये उस औरत की भी सिलेक्शन नहीं है, ये किसकी सिलेक्शन है? अल्लाह की सिलेक्शन। जिसके पानी से तुम्हें पैदा किया गया, ना ये तुम्हारी सिलेक्शन ना तुम्हारे बाप की सिलेक्शन, ये सिलेक्शन किसकी है भाई? और ये सिलेक्शन विदाउट इलेक्शन है। अगर इलेक्शन करवाया जाता ना तुम्हें किस घर में पैदा होना है, तो फिर बहुत से लोग जो रक्षा चला रहे हैं वो कहते हैं अल्लाह हमें यहां रक्षे वाले के घर में नहीं, हमें किसके घर में पैदा करा दे, हमें फलां के घर में पैदा करा दे, हमें फलां के घर में, हमें एक नाम आ रहा था अभी वापस चला गया बड़ी मुश्किल से, सियासत में मैं ज्यादा नहीं बोलता, ज्यादा क्या बिल्कुल ही बोलना छोड़ दिया है, तो हमें फलां के घर में पैदा करा दे, तो हम बस फिर हमारी वारे ने आ रहे हो जाए, फिर कोई गम हमारी जिंदगी में नहीं हो, फिर हम जो मर्जी करते रहे। अब मैं ज्यादा नहीं जाऊंगा ना, फिर लोग समझ जाते हैं किसकी बात हो रही है। तो खैर, तो ये जो सिलेक्शन है जिसको ब्लड रिलेशन वाली सिलेक्शन और रिलेशन कहते हैं, ये रिलेशन विदाउट इलेक्शन हुआ है, और इसमें सिलेक्शन किसकी तरफ से है? अल्लाह की। समझते हो कि नहीं समझते हो? लिहाजा अल्लाह कह रहे जब ये मेरी सिलेक्शन है तो इस सिलेक्शन में तुम्हारे पास नो का ऑप्शन नहीं है। एक बंदा आया मेरे पास, कहता यार मुझे बहुत अफसोस होता है, मैं इस घर में क्यों पैदा हो गया, काश मैं फलां के घर में पैदा होता, उसके अब्बा कितने अच्छे हैं। मैंने कहा बहुत ही बदतमीज इंसान हो माशाल्लाह, लग रहा है बाकायदा बदतमीजी में आपने डिप्लोमा किया है। ये बहुत बड़ा ताना है अपने बाप को कि काश मेरा बाप वो होता, समझ रहे हो। मैंने कहा आपकी बीवी कल आपको बोले काश मेरा मियां वो वाला होता, वो ज्यादा हैंडसम है, आपका क्या ख्याल है? आप जिन औरतों के शोहर हो तो क्या दुनिया में सबसे अच्छे शोहर आप ही हो? है भाई, और बहुत सारे शोहर ऐसे हैं कि आपकी बीवी को वसवसा आएगा काश मैं उसकी बीवी होती, वो ज्यादा हैंडसम है, वो ज्यादा मालदार है, वो ज्यादा खुश अखलाक है, बल्कि फिर उसकी बीवी बनेगी तो और अच्छे अच्छे मार्केट में लोग नजर आएंगे। तो अगर आपकी बेगम आपसे कह दे कि आपका पेट का साइज भी इतना बड़ा और आपका वजन भी इतना ज्यादा, फला जो है ना आपका जो दोस्त जो ईद पे आपके साथ घर में कबाब खाने के लिए आया था, क्या हैंडसम है, काश मैं उसकी बीवी होती, बोलो भाई, तो आपको कैसा लगता? आपको गुस्सा आता? फिर वो कहती गुस्सा क्यों आ रहा है, राय का इजहार कर, मैं ये थोड़ी कह रही हूं कि मुझे तलाक दे दे मैं वहां शादी करना चाहती हूं, मैं तो एक इजहार कर रही हूं कि काश ऐसा होता, काश मेरी किस्मत में होता, मैं खरीदता एक खोता, कभी तू सवार होता कभी मैं सवार होता। गरीब लोग पुराने जमाने में ना इसी तरह के शेर कहा करते थे, पहले खोते की बड़ी वैल्यू थी ना भाई। हो सकता है ना आपकी बेगम को कोई बंदा नजर आए बड़ा हैंडसम, आपके वो काश ऐसा होता, दिल में वसवसे की हद तक पता नहीं किस किस के क्या क्या ख्याल आए होंगे, लेकिन अगर वो इस वसवसे को जबान पे ले आए और आपसे कहे मेरे दिल में ख्याल आ रहा है रह रह के, और उस ख्याल का इजहार किए बगैर मैं रह नहीं पा रही, लेकिन ये ख्याल की हद तक है, वसवसे की हद तक है, इसे आप हकीकत ना समझना, आप एकदम जोश में आओगे, बेगम बोलो क्या ख्याल आ रहा है, वो कहे देखिए आप सीरियस नहीं हो जाइएगा, आपका जो दोस्त है ना जो आपके साथ बकरीद पे गाय लिटा के जबा कर रहा था, अभी तो बकरीद को चंद दिन गुजरे ना, तो वो मिसाल ज्यादा है, वो कितना क्यूट कितना हैंडसम है, हो सकता है वहीं आपकी रग फड़कना बोलो शुरू, लेकिन आप ब्रॉड माइंडेड, आपने कहा नहीं भाई गलत क्यों लेके जाऊं, नेगेटिव क्यों लेके जाऊं, वैसे ही अच्छा लग रहा होगा, लेकिन आपकी बेगम यहां तक खामोश बोलो नहीं हुई। फिर वो कहती है, आप कहते हैं ठीक है हां वाकई हैंडसम तो है, बहुत ही ब्रॉड माइंडेड है ना आप, आपने उसको अच्छे रुख पे लेकर गए ना, आपने कहा थैंक यू मेरे दोस्त की तुमने तारीफ, बड़े घरों में ऐसा ही होता है, थैंक यू मेरे दोस्त की तुमने तारीफ की, कितना क्यूट कितना हैंडसम है, बहुत अच्छा लगा, कि मेरे दोस्त की तुमने क्या की है, क्योंकि दोस्त की तारीफ हकीकत में मेरी सिलेक्शन की तारीफ है कि मैंने कैसे खानदानी आदमी को दोस्त बनाया हुआ है। थैंक यू बेगम, नाइस टू मीट यू। बेगम यहां तक चुप नहीं हुई क्योंकि वो आपसे ज्यादा ब्रॉड माइंडेड थी, समझ रहे, वो आपसे ज्यादा पढ़ी लिखी थी। आजकल पढ़े लिखे को इसी को कहा जाता है, जो पढ़ी लिखी बेपर्दा वर्दे में हो और स्काफ ले हो उसको लोग पढ़ा लिखा नहीं समझते। तो कहती है काश मैं उसकी बीवी होती, स्ट्रेट फॉरवर्ड उसने ये कह दिया। आपको गुस्सा आएगा कि नहीं आएगा, बोलो। आपने कहा बेगम ये क्या बेहुदा बात तुमने जबान से निकाली है। तो वो कहे देखिए मैं ये नहीं कह रही कि आप मुझे डिवोर्स दें और मैं उससे शादी करूं, मैं तो सिर्फ एक राय का इजहार कर रही हूं, मेरा जिस्म मेरी मर्जी, मेरी खोपड़ी मेरी राय, मेरी जबान मेरा सेंटेंस। क्या ख्याल है भाई? भाई जिस्म मेरा जिस्म मेरी मर्जी, मेरी खोपड़ी मेरा ख्याल, यानी मेरा माइंड, जो मेरे माइंड में आए। कोई गवर्नमेंट की तरफ से पाबंदी है कि आपके दिमाग में ये वाला ख्याल आना चाहिए ये वाला नहीं आना चाहिए? कोई लगा सकता है? तो मेरा जिस्म मेरी मर्जी, मेरी खोपड़ी मेरा माइंड, मेरा माइंड मेरा ख्याल, मेरा ख्याल तो जबान भी मेरी, जबान मेरी तो इजहार भी मेरा। क्या ख्याल है भाई? इसको बंद कर दें काइंडली, रिकॉर्ड ना करें। तो आपकी खोपड़ी एकदम घूमेगी कि नहीं घूमेगी? तो आप जवाब में कहोगे कि ठीक है बेगम, फिर मुझसे डिवोर्स ले लो और शादी किससे करो, उससे करो। वो जवाब में कहे नहीं, मेरा ऐसा कोई इरादा नहीं, बस एक दिल में ख्याल आया था, मैं चाहती थी कि वो जबान पे आ जाए, क्योंकि मैं मुनाफिक नहीं हूं कि दिल में कुछ और जबान पे कुछ और। मुनाफकत ये है कि मैं कहूं मेरे लिए आप सबसे अच्छे, दिल में हो कि नहीं तेरा दोस्त कुछ ज्यादा अच्छा है। इसलिए ये जो आजकल जो लिबरल पना आ रहा है ना, इसमें इसी किस्म की आजादी सिखाई जा रही है। सेकुलर लिबरल जो है ना, इस किस्म की आजादी सिखा रहे हैं। मैं मुनाफिक नहीं हूं, जो दिल में होता है वही मेरी जबान पे, बाकी आपके साथ मैं खुश हूं, इंजॉय करें। अब बताइए कलेजी बनानी है या कोफ्ते बनाने? बकरीद का काटने आया था ना वो, तो वो कलेजी रखी हुई है। तो आप कहेंगे कमबख्त जब तुझे रहना मेरे साथ ही है तो ये जबान से इस तकल्लुफ की जरूरत थी क्या तुझे? कहेंगे कि नहीं कहेंगे? हालांकि ये जो सिलेक्शन है ना कि उस औरत ने आपको शोहर बनाया, ये अल्लाह की सिलेक्शन बाद में है, औरत की सिलेक्शन पहले, उसने खुद कबूला है। इस सिलेक्शन पे आपको गुस्सा आएगा, इस जुमले से कितना शदीद गुस्सा आएगा। तो जो सिलेक्शन अल्लाह की तरफ से हो, जिसमें आपसे नहीं पूछा गया, अल्लाह की तरफ से सिलेक्शन हो, उस सिलेक्शन पे अल्लाह को इससे ज्यादा गुस्सा आएगा कि नहीं आएगा? जब आप कह रहे हो कि काश मैं उसके घर में पैदा होता, वो मेरा बाप होता। क्योंकि आज बहुत से नौजवानों के दिल में ना खोपड़ी आउट हो गई है, मुझसे आगे कह रहे हैं कि काश मैं, अब पुराना किस्सा हो गया, वो नौजवान नहीं समझेगा कि मैं उसकी बात मिंबर पे कर रहा हूं। मुझसे आके कह रहा है कि काश मैं फलां के घर में पैदा होता, वो उसके अब्बा बहुत अच्छे हैं, मेरे वाले अब्बा अच्छे नहीं है। तो मैंने कहा कि तू पैदा ही ना होता तो सबसे अच्छा था। जो अब्बा अल्लाह ने आपको दे दिए ना, तो ये आपकी मर्जी के बगैर दिए, पूछे बगैर दिए, तो ये गॉड, ये खुदा का सिलेक्शन है। जब अल्लाह ने उसके ब्लड से, उसके खून से आपको बना दिया, तो अल्लाह यही चाहता है कि यही आपका बाप हो और यही औरत आपकी मां हो। तो जब अल्लाह ने कर दिया, तो जिनका खुदा से कोई रिलेशन ही नहीं है वो तो कहेंगे काश ये मेरे डैड ना होते, लेकिन जो अल्लाह से अपने रिलेशन को बना के रखना चाहते हैं वो कहते हैं अल्लाह जैसा भी आड़ा तिरछा अब्बा हो, जैसी भी मां हो, मुझे क्या है, कबूल है। और मेरे लिए इस कायनात में इससे अच्छा बाप या इससे अच्छी मां हो नहीं सकती थी। लेकिन ये उन लोगों की बातें जो अपना रिलेशन किससे बना के रखना चाहते हैं, अल्लाह से। समझ में नहीं आ रही बात? तो मैं जो एक्सप्लेन कर रहा था, जो टॉपिक चल रहा था, वो ये कि गोरे के यहां अल्लाह के रिलेशन की भी कोई हैसियत? बोलो नहीं। इसलिए उनके यहां, अभी क्या मैं गोरे पे ज्यादा नहीं डिटेल में जाऊंगा, फिर वो टॉपिक चेंज हो जाता है। अब तीसरा एक रिलेशन मखलूक का आपस में, अल्लाह का रिलेशन मार्केट से क्या कर दिया उन्होंने, शॉर्ट। दूसरा रिलेशन था ब्लड रिलेशन, वो भी मार्केट से क्या कर दिया गोरे ने, बोलो, शॉर्ट। उनके यहां ब्लड रिलेशन की भी कोई 2% की वैल्यू नहीं है। 18 साल के बाद भी आप आजाद, 18 साल से पहले भी आप, बोलो, आजाद। बाप एक थप्पड़ लगाया, पुलिस को बुला लो फौरन, समझते हो, थप्पड़ लगाया आपने, किसको बुला लिया, पुलिस को। मां ने थप्पड़ लगाया, किसको बुला लिया, तो रिलेशन गया। वो मां नहीं, वो खान सामा है, समझ रहे हो, वो मेड है, वो मासी है आपकी खिदमत के लिए। वो बाप नहीं है, वो क्या है, खान सामे होते हैं ना घरों में खिदमत के लिए। तो अब्बा तो नहीं हुआ ना वो, जो ना डांट सके, जो ना नसीहत कर सके, जो हर वक्त ये देखे कि मेरे बेटे का मूड कहीं ऑफ ना हो जाए, तो वो अब्बा नहीं है भाई। वो क्या है, मैं वाकया सुनाता हूं। एक साहब आए, उन्होंने कहा, यार बिल्कुल मेरे ऊपर फिट आ रहा है ये वाकया। एक दफा एक अब्बा और बेटे आए ना मेरे से मुलाकात के लिए, दोनों बड़े पढ़े लिखे थे, बहुत पढ़े लिखे, माशाल्लाह तालीम बहुत थी दोनों के पास। तो बाप को कुछ शिकायत थी बेटे से। अब जब बाप बोलने लगे तो बेटा बोलने ही ना दे, बेटे की आवाज ज्यादा ऊंची हो रही है, बाप थोड़ा आवाज स्पष्ट करके बात कर रहा है कि मैं ज्यादा ऊंचा बोला तो बेटे की जो तबीयत नाजुक है वो ऐसा ना हो, उसको उस पे मेरी ये ऊंचा बोलना गिरा गुजरे उस तबीयत नाजुक पे। तो बाप बात कैसे कर रहा है, बहुत लो, देखिए मुफ्ती साहब, देखें बेटा आप काइंडली जज्बाती ना हो, देखें बेटा आप जज्बाती ना हो, मैं बता रहा हूं, मैं बता। वो चीख रहा है, दो फुट ना पग सामने उछल रहा है। फिर बाप बड़ा कंट्रोल करके ना, देखें आप एक्साइटेड हो रहे हैं, आप जज्बाती हो रहे हैं, मुफ्ती साहब मैं समझाता हूं, आप जरा काइंडली इनको खामोश कराइए। मैंने थोड़ी देर में अंदाजा लगा लिया कि गलती से जिसको बेटा होना चाहिए था वो बाप है, जिसको बाप होना चाहिए था वो क्या है, वो ऐसा महसूस हो रहा है। यानी अल्लाह अगर हमसे मशवरा लेता तो हम कहते हैं, अल्लाह इसको बाप होना चाहिए था और इसको क्या होना चाहिए था। जाहिर है हमारे मशवरे गलत ही होंगे, लेकिन अव्वल नजर में ऐसा ही लग रहा था कि ये किसी फरिश्ते की तरफ से कोई फॉल्ट तो नहीं हो गया कि जिसको बाप बनाया जाना था उसको बेटा बना दिया गलती से, और जिसको बेटा बना दिया उसको होना क्या चाहिए था, बाप। और आसान लफ्जों में कि बाप बाद में पैदा हो गया, बेटा गलती से पहले पैदा हो गया। नहीं आई मेरा ख्याल है बात समझ में, बाप क्या हो गया भाई, इधर 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 तवज्जो रखें, ये चेंज होते रहते हैं गार्ड, ऐसा कोई मसला नहीं है। बाप गलती से बाद में पैदा हो गया और बेटा पहले, होता तो ये कि बाप पहले पैदा होता है बेटा बाद में, लेकिन अल्लाह की कुदरत भाई, जब ईसा अलैहि सलाम बगैर बाप के पैदा हो सकते हैं, हो सकता है अल्लाह ने कोई मोजज़ा दिखाना हो कि इस घर में बाप पहले पैदा हो गया है और बेटा बाद। तो मैंने कहा यार ये तो इसको ना मेरा ख्याल है ना अपने बाप का ख्याल है, दो फुट ऐसे उछल रहा है, तो ये क्या है यार, हमारी सोसाइटी किधर जा रही है, ये कोई यूरोप अमेरिका का वाकया नहीं है, इधर ही का वाकया है, कराची स्टेशन, समझ रहे हो, और पढ़ी लिखी फैमिली का वाकया है। तो मैंने फिर उनका किस्सा बयान में बताया, मैंने कहा इस तरह आए थे, तो वो बड़े खुश हुए, उन्होंने कहा बिल्कुल सही नक्शा खींचा है मुफ्ती साहब, बिल्कुल सही नक्शा खींचा है, ऐसा ही है, हम घरों में बाप नहीं है, हम घरों में क्या है, औलादे। अच्छा यहां एक और बात मैं बता दूं, टॉपिक नहीं है लेकिन जब बात चल पड़ी है ना तो पूरी मुकम्मल कर लो। ये भी हमारी सोसाइटी में है कि अगर गलती से कोई फर्मा बरदार बेटा मिल गया ना अब्बा को, अब्बा ने भी उसकी फिर ऐसी की तैसी करनी होती, उसके जायज मुतालबे भी नहीं मानते फिर अब्बा, ये भी बेएतदाली है। फिर उसी को सबसे ज्यादा न छोड़ा जाता है क्योंकि ये बात मानता है, और जो नहीं मानता वो घर में बाप बन के ऐश करता है। ऐसी बहुत सारी कंप्लेन्स आई भी हैं, और मेरे भाई हमने इसी सोसाइटी में टाइम गुजारा है, हम मुशाहिदा भी कर रहे हैं कि जो बदतमीज होता है उसके सारे हुकूक हो रहे हैं, और जो बेचारा तमीज से अब्बा की खिदमत कर रहा है अब्बा उसको निचोड़ते ही चले जाते हैं। एक दफा ऐसा भी मेरे पास केस आया, पुराना किस्सा हो गया, ये मैं फर्जी किस्से नहीं सुनाता, लोगों ने कमेंट्स में किया होता है फजूल किस्से सुना रहा है, یہ مشاہدات پر مبنی قصے ہیں. جو فرضی ہوتا ہے نا پھر میں منہ سے بتا دیتا ہوں یہ فرضی ہے, یہ حقیقت نہیں ہے. ایک دفعہ ایک کیس آیا اور اتفاق دیکھیے, ایک باپ بیٹا آئے اور جب انہوں نے میرے سامنے بات چیت کی تو آپ حیران ہوں گے, جو باپ تھا وہ باپ لگ بھی رہا تھا, یعنی حیرت کی بات ہے یا نہیں ہے. اور جو بیٹا تھا وہ بات چیت سے لگ رہا تھا کہ واقعی یہ صحیح ٹائم پہ پیدا ہوا ہے, یہ بیٹا ہی ہے. یعنی ایسا ہوتا بہت کم ہے, لیکن ایک کیس ایسا بھی آیا کہ باپ بیٹے دونوں آئے, دونوں کا کوئی مسئلہ چل رہا تھا تو حیرت اس پر ہو رہی ہے کہ جو باپ تھا وہ لگ بھی کیا رہا تھا. نہیں ہے بات سمجھ, یعنی بیٹا بڑی تمیز سے ابا کے سامنے بات کر رہا تھا کہ میری آواز اونچی ہونے سے ابا کو غصہ نہ آ جائے, تو لو اپنی آواز کو پس کر کے بات کر رہا تھا. تو میں حیران ہوا کہ اس زمانے میں بھی الحمدللہ ابا پہلے پیدا ہو رہے ہیں اور بیٹے بعد میں, نہیں بالکل وہی اسٹائل جو نیچرل ہوا کرتا تھا کسی زمانے میں. تو بڑی حیرانگی ہوئی. تو میرا خیال تھا کہ یار اتنا اچھا بیٹا ان کو ملا, بات بھی آرام سے اور ابا کا احترام بھی. ابا نے نچوڑا ہوا تھا, ابا نے کیا کیا ہوا تھا, نچوڑا. اس بیٹے کا ایک جائز مطالبہ تھا. آپ کہو مفتی صاحب کیا شادی شادی لے کے بیٹھ جاتے ہو, بھائی جو قصہ آیا تھا وہی سناؤں گا نا. بیٹا کہہ رہا تھا ابا میں یہاں شادی کرنا چاہتا ہوں. باپ کہہ رہا تھا کہ بولو نہیں. تو میں نے باپ سے پوچھا کہ کیوں نہیں کر رہے, کیا وہ لڑکی چرس پیتی ہے, آپ کو ڈر ہے کہ ہمارے خاندان میں چرس آنا نہ شروع ہو جائے, یا اس لڑکی کے خدا نخواستہ بیسیوں بوائے فرینڈ ہیں, کیا آپ کو ڈر ہے کہ ایسا نہ ہو موبائل پہ کوئی اور ہو, سامنے کوئی اور ہو اور دل میں کوئی اور ہو, کوئی غیر اخلاقی کردار کی بری ہے. نہیں بھائی, کوئی کردار کی بھی بری نہیں ہے, بس ابا کی گھوٹ آ کے اٹک گئی ایک جگہ, یہاں نہیں, کہیں بھی کرا دوں گا یہاں نہیں. میں نے اس کے باپ کو اتنا سمجھایا, میں نے کہا تیرا بیٹا ناجائز ریلیشن نہیں قائم کر رہا, کما بھی رہا ہے, اب اسے کوئی پسند آ گئی ہے خدا کے بندے, اس کا تو اتنا تو کر لو یار, اتنا تمیز والا بچہ اللہ نے تمہیں دیا ہے تو کچھ اس کے بھی تو حقوق ہیں, کچھ اس کی بھی تو چاہتے ہیں. بھائی ایک گھنٹہ باپ کو سمجھایا ہے, ٹس سے مس نہیں ہوا, وہ ٹس سے ہلا نہیں ہے اپنی جگہ سے. تو پھر جب اولاد باغی ہو جاتی ہے تو کہتے ہیں ہمارا بچہ ہمارے ہاتھوں سے نکل گیا ہے. ایک اور کیس, یہ قصے سنانے میں پتا ہے کہ آپ قرآن نے بھی واقعات بہت سنائے ہیں. لوگ مجھے کہتے ہیں آپ قرآنی آیات کم پڑھتے ہیں, میں آیت ایک پڑھتا ہوں, اس کو ایکسپلین کرنے میں وہ واقعات سناؤں گا جو سوسائٹی میں چل رہے ہیں, کیونکہ ہم نے 1400 سال پرانی سوسائٹی کی اصلاح نہیں کرنی, ہم نے قرآنی آیات جو منطبق کرنی ہے اس سوسائٹی پہ کرنی ہے. تو اس سوسائٹی میں جو ظلم ہو رہا ہے نا تو وہی واقعات تو میں سناؤں گا نا, کیا خیال ہے بھائی؟ ایک دفعہ میرے سامنے آئے سارے داڑھی والے بھائی, ابا بھی تبلیغ میں وقت لگا ہوا داڑھی, سارا علماء صلحاء کا خاندان, یہ بہت ہو رہا ہے گھروں میں, خوب اس کو نوٹ کر لیں اچھی طریقے سے. بیٹے نے کیا کیا, ابا کے کاروبار کو بہت آسمان کی بلندیوں تک پہنچا دیا. آپ کو پتا ہے جب سارے نالائک بھائی ہوتے ہیں شروع میں تو کچھ کرتے نہیں ہیں, ایک بیٹے نے بڑی محنت کی. اب جب گھروں میں دے دنادن نوٹ آنا شروع ہو گئے تو باقی بھائیوں کی بھی آنکھیں بولو کھل گئی. 15-20 سال کے بعد وہ بھی کاروبار میں, اب تک وہ کیا کھا رہے تھے, پیڑے. مسئلہ سن رکھا تھا ابا نے کہ باپ کے کاروبار کو اگر کوئی بیٹا ترقی دیتا ہے تو وہ بیٹا باپ کے کاروبار میں پارٹنر نہیں بن جاتا, اس کاروبار کا مالک کون رہتا ہے, باپ. بالکل اسی شرعی اصول کے تحت ساری آمدن ابا کے پاس آ رہی اور ساری گھروں میں مشترک خرچ ہو رہے. اب جو بیٹا بزنس میں اتنی ترقی دی ہے اس کو یہ خیال آئے گا نا کہ ساری محنت 10 سال سے میں کر رہا ہوں اور سب بھابیاں بھی کھا رہی ہیں, بھتیجے بھی کھا رہے ہیں, اور ساری بہنوں میں بھی ڈیوائیڈ ہو رہا ہے, سارے بھائیوں میں بھی ڈیوائیڈ ہو رہا ہے, مجھے ثواب کے علاوہ کچھ بھی بولو نہیں مل رہا, اور کھا بھی تسلی سے رہے ہیں, شادیوں پہ بھی دیر دنادن اڑا رہے ہیں, قربانی کے جانور آ رہے ہیں تو 15-15, 20-20 لاکھ کے آ رہے ہیں. تو اس بیٹے کو خیال ہوگا کہ نہیں ہوگا کہ بھئی میرے خون پسینے کی کمائی ہے, तो उससे इतने मोटे मोटे कट्टे लेकर आ रहे हो तुम, लासानी और दिल पसंद के बछड़े। गरीब आदमी तो दिल पसंद की मिठाई खरीदते हुए उसकी शुगर डाउन हो जाती है, उसको डबल डब्बे खरीदने पड़ते हैं। तभी देखो गरीब दो दो डब्बे लेके जा रहे होते हैं, एक तो इसलिए कि वो डब्बा मिठाई खाने का दिल चाहता है, लेकिन जब कीमत पता चलती है तो शुगर क्या हो जाती है, टेंशन से डाउन होती है, दो डब्बे खरीदते हैं। वो ब्लड प्रेशर की दवा जिस दिन महंगी हुई ना, तो किसी ने एक मीम बनाई कि एक आदमी गया मेडिकल स्टोर पे, बीपी की दवा चाहिए। उसने जब कीमत बताई, उसने कहा भाई इससे ज्यादा ब्लड प्रेशर हाई हो रहा है कीमत सुन के, तो बगैर खरीदे ही हम ठीक है। अब क्या हो रहा है, अब्बा को जब ये बात बताई जाए कि भाई ये सारा नचोड़ा हुआ इसको, तो अब दूसरे भाइयों को बेटों को कंट्रोल करो ना, तो अब्बा फौरन किस चीज का हवाला देते हैं, मैं बाप हूं, क्या तुम्हें मुझसे मेरा एहतराम नहीं है। अब कुछ मजहबी स्कॉलर्स के पास जब इनका ये केस गया है, तो उन्होंने बेटे को डांटा कि तुम्हें शर्म नहीं आती बाप का झगड़ा लेकर आयो हमारी अदालत में। नहीं, यही बात समझ में, बाप से लड़ रहे हो यार तुम पैसों के, और किस चीज पे, नीच चीज पे, पैसों पे, छोड़ो यार, तुम्हें तो चाहिए खुद कमा के भी किसको दो, बाप को दो। वो बेचारा और ठिठरता जा रहा है। खूब समझ लो, शरीयत में पैसों के मामलात में ना बाप ना माँ, पहले मामलात क्लियर करो, उसके बाद बाप बाप है, माँ माँ है। मैंने उनसे कहा बाप से अच्छा सुलूक करो, पैसों में दो और दो चार की तरह पहले क्लियर तो करो, तुम्हारा क्या है, बाप का क्या है, बेटों का क्या है, फिर जो तुम्हारा हो ना उठारा उठा के बाप को दे दो, फिर बोलो अब भाई सब कुछ आपका है, लेकिन पता तो चले तुम्हारा है क्या, बाप का है क्या, भाई का है क्या, अभी तो पता ही नहीं चल रहा। तुम्हें तुम्हारी मेहनत से क्या मिल रहा है, सिर्फ सवाब ही चाहिए तो बता दो अब्बा सिर्फ सवाब के लिए काम कर रहा हूं, अगर इतना बड़ा जर्फ है तो सुभान अल्लाह, तुम तो पैसों के लिए काम कर रहे हो, और पैसे ना मिले तो इससे आपस का रिलेशन खराब होगा कि नहीं होगा, बोलते क्यों नहीं हो, खराब होगा भाई रिलेशन। मैंने कहा भाई अब्बा से जाके पहले मामला सीधे करो, अब्बा से बोलो अब्बा मैं जो इतनी खिदमत कर रहा हूं आपकी कर रहा हूं, भाइयों की फ्री फोकट में नहीं करूंगा। पहले मैं आपको बता रहा हूं, मैं एहसान का कायल हूं, भाइयों पर एहसान करो बाप पर भी, लेकिन एहसान का वो तरीका नहीं होना चाहिए जिससे आपस के रिलेशन खराब हो। एहसान का तरीका क्या होना चाहिए वो भी बता रहा हूं, मैं आपको बाप से बरगला नहीं रहा, ना मां से ना भाइयों से, तरीका क्या होना चाहिए, तरीका ये मामलात को पहले साफ करो कि मैं जो आपके साथ ये बिजनेस कर रहा हूं, मेरी मेहनत खर्च हो रही है, आप मेरे अब्बा हैं, तो अगर सिर्फ अपनी जात की हद तक आप खा रहे हैं तो मुझे बड़ी खुशी है। इन भाइयों को भी अल्लाह ने दो अदद पांव दिए, दो अदद हाथ दिए। पहले इस कारोबार को बैठ के इसकी हैसियत देखें कि मेहनत मेरी ज्यादा है तो मुझे सवाब के अलावा भी कुछ चीजें बोलो चाहिए, मुझे सवाब के अलावा भी क्या चाहिए, कुछ चीजें चाहिए। एक आदमी आया, चलो फिर किस्से लंबे हो जाएंगे, भी छोड़ो गर्मी भी बहुत है ना, किस्सों के बीच में एक वाकया याद आ रहा होता है ना, तो मैंने उनसे कहा मेरे भाई पहले आप बोलो अब्बा चूंकि मेरी मेहनत ज्यादा है, या तो मेरी अलग से कोई तनख्वाह हो या कारोबार में मुझे बाकायदा पार्टनर बनाया जाए और परसेंटेज तय की जाए मेरी, समझते हो। कहते जब मैं ये बात करता हूं अब्बा को गुस्सा आता है, मैंने कहा अब्बा का गुस्सा आना गलत, और ये टेक्निकल फॉल्ट दीनदारों में ज्यादा है, ये जहन में रखो। मस्जिद के इमाम करप्ट नहीं होते, सही होते हैं, लेकिन अगर कोई करप्ट होगा ना, आप उसको बताओ कि ये चंदे का हिसाब दो, तो वो फौरन उलमा की ताजीम की हदीसें आपको सुनाना शुरू कर देंगे कि आलिम से कैसे बात की जाती है, आलिम से बदकलामी नहीं की जाती, इसका मतलब ये मजहब का गलत इस्तेमाल हो रहा है, सही है ना, क्या ख्याल है भाई। आलिम हो इमाम हो जो भी हो भाई, पैसों के मामलात में शरीयत ने सूरह बकरा की सबसे बड़ी आयत ही यही है कि पैसे को मामले क्या होने चाहिए, एक एक चीज क्लियर होनी चाहिए, आप बदगुमानी का मौका ना दें। हम क्यों यहां लोगों को कमेटी को बताते हैं बार बार कि भाई मेरे पास जितना पैसा आ रहा है मैं कहां से घरों को खिला रहा हूं, मस्जिद की इंतजामिया को बदगुमान होने की इजाजत नहीं है कि ऐसा ना हो मुफ्ती साहब मस्जिद के नाम पे चंदे लेके खा रहे हो। आप मुझसे पूछेंगे मैं जवाब देने का पाबंद हूंगा, اگر مسجد کی انتظامیہ مجھ سے پوچھتی ہے مفتی صاحب آپ 2005 میں آئے تھے, آپ کے پاس ایک پھٹ پھٹی سی گاڑی تھی, پھٹ پھٹی سی بائک تھی, آج آپ ریوو میں گھوم رہے ہیں, ہمیں شک ہو رہا ہے کہیں ایسا تو نہیں کہ مسجد کے نام پہ دائیں بائیں سے چندے ہو رہے ہیں, تو مسجد کی کمیٹی یہ مجھ سے پوچھنے کا کی اہل ہے اور میرے اوپر لازم ہے میں کہ جواب دوں کہ یہ کہاں سے آیا پیسہ. اگر مجھے غصہ آ رہا ہے کہ تم کون ہوتے ہو پوچھ لے, ہاں ہر گلی محلے والا نہیں پوچھ سکتا, لیکن ہم جس انتظامیہ جس مسجد میں ہیں اس پہ خطرہ ہے کہ بھائی مسجد کے نام پہ پیسہ نہ کھا رہا ہو کہیں سے لے کے. لوگ کھاتے کہ نہیں کھاتے, مدرسہ ہوتا ہے خطرہ ہوتا ہے مدرسے کے نام پہ پیسہ کھا رہا ہے. مدرسے کے محتمم سے اگر مدرسے کی انتظامیہ پوچھتی ہے, میں ہر گلی محلے والے کو یہ اتھارٹی نہیں دے رہا کہ چل کے روک کے پوچھے کہاں سے آ رہا ہے, ظاہر ہے اس کا تو کوئی انتہا نہیں ہے. پھر اگر مدرسے کی انتظامیہ کو محتمم نے یہ اتھارٹی دی ہے کہ مجھ سے پوچھو کہ یہ پیسہ میرے پاس کہاں سے آیا, جب مدرسہ بنا تھا اس وقت میں غریب تھا, آج مدرسہ ترقی کرتے ہی اتفاق سے میں بھی ترقی کر گیا ہوں, تو یہ ڈارون کی تھیوری کی طرح ایک اتفاق ہوا ہے کہ اتفاق سے بندر سے انسان بن گیا, یا اس کی کوئی لاجک بھی ہے؟ تو میں بھی غریب سے اچانک مالدار بن گیا. محتمم سے لوگ پوچھنے کا اہل یعنی حق رکھتے ہیں مسجد کی مدرسے کی انتظامیہ کہ محتمم صاحب جب آپ آئے تھے تو آپ کے پاس ایک پھٹ پھٹی سی موٹر سائیکل تھی, جیسے جیسے مدرسہ ترقی کر رہا ہے آپ بھی شادیاں کرتے چلے جا رہے ہو. اگر محتمم کو غصہ آ گیا نا یہ سن کے, اس کا مطلب گڑبڑ کر رہا ہے, دو نمبری ہے. اور پھر مذہبی آدمی ہوگا نا تو مذہب کا لیبل لگائے گا, داڑھی رکھی ہوئی ہے میں نے, تمہیں شرم نہیں آتی داڑھی کا احترام نہیں کرتے, میں عالم ہوں تمہیں شرم نہیں آتی علماء سے ایسی بات کرتے ہو, العلماء ورثۃ الانبیاء, علماء پیغمبروں کے وارث ہیں. او بھائی جان آپ حدیث کو کہاں فٹ کر رہے ہو, غلط جگہ فٹ کر, یہ حدیث اس موقع کے لیے نہیں ہے, اس موقع پر وہ آیت ہے کہ اے ایمان والو آپس کے لین دین میں بھی پیسوں کے معاملے میں کلیئر رہو. جب آپس کے لین دین میں تو مدرسے کے لین دین میں تو کہاں سے تجھے اجازت ہے کہ جو مرضی کرتا رہے؟ مسجد کے چندے میں تجھے کس نے اتھارٹی دی ہے کہ پوچھنے والا نہ ہو تم سے؟ نہیں یاری میرا حال ہے بات سمجھ میں, تو کہاں سے کہاں بات چلے گئی. تو ابا جو تھے نا, ابا یہ مذہبی لوگوں میں زیادہ بڑا مسئلہ ہے, فوراً ایسے موقع پہ مذہب کا استعمال کرنا شروع. تو میں تو یہاں یہ رفیع بھائی بیٹھے ہوئے ہیں, شاکر بھائی بیٹھے ہوئے ہیں, یہ ہماری کمیٹی کے ممبر رہے ہیں, یہ لوگ یہ گواہ ہیں. میں نے 100 دفعہ بولا ہے بھائی میرے اوپر انگلی نہیں اٹھانا, مجھ سے پوچھنا کہ یہ کہاں سے آئی ہے ریوو آپ کے پاس, آپ 4 گھروں کو کیسے پال رہے ہو؟ آپ پوچھو گے میرے ذمے جواب ہے. اگر مجھے غصہ آ گیا اس کا مطلب دائیں بائیں سے, ٹھیک ہے نا, کیا کر رہا ہوں میں, الگ سے رسیدیں چھاپی ہوئی ہیں پھر ہم نے. تو ابا اب کیا کر رہے ہیں, ابا کیونکہ وہ نیک ہیں, انہوں نے ابا کے فضائل قرآن و سنت میں سنے ہوئے ہیں, گھروں میں ابا کا احترام بھی ہوتا ہے, لہذا رزلٹ یہ نکل رہا ہے کہ اب ابا سے اگر بیٹا کوئی بات کرتا ہے اور جھگڑا ہوتا ہے تو وہ کیس جاتا ہے کسی مذہبی اسکالر کے پاس, مذہبی اسکالر بیٹے کو ڈانٹنا شروع کر دیا. سارے ایسے نہیں ہوتے, جو علماء مفتیان کرام ہیں وہ کبھی بھی ایسا نہیں کرتے کہ ابا کو ناجائز فیور کرنا شروع کر دیں, لیکن نارملی تو ایسا ہی ہوتا ہے. یار تجھے شرم نہیں آتی پیسوں پہ جھگڑ رہا ہے, وہ بھی کس سے؟ باپ سے. انتا و مالو اکا لی ابی کا, تیرا مال سارا تیرے باپ کا مال ہے, حدیث ہے. تو میرے پاس جب آیا نا تو میں نے کہا یہ جو حدیث میں آتے ہیں نا, تیرا سارا مال تیرے باپ کا ہے, اس کا مطلب پہلے پتا ہو کہ تیرا ہے کیا اس میں, یا تو تیرا پتہ ہی نہیں چل رہا ہے تیرا ہے کیا, پھر اٹھا کے باپ کو دے گا نا تو باپ بھی احسان مانے گا, تھا بیٹے کا دے کس کو دیا, مجھے دے دیا اس نے, ابھی تو پتہ ہی نہیں چل رہا. اور یہ اخلاقی ترغیب ہے, حدیث کا مطلب یہ نہیں ہے کہ بیٹا جو کچھ کمائے اور باپ کو ضرورت بھی نہ ہو پھر بھی, کیونکہ ایسے ابا بھی ہم نے دیکھے ہیں, بیٹا کہہ رہے میں کما کما کے بھیج رہا ہوں, گدا بنا ہوا ہوں, اور ابا تاش میں اڑا رہے ہیں, سٹے لگا رہے ہیں, دوستیاں لگا رہے ہیں, ادھر ادھر عیاشیوں پہ اڑا رہے ہیں. بھائی باپ کی بنیادی ضرورتیں ہم تو پھر بھی اس کو کہتے ہیں بھیج دے یار, اخلاقی طور پر تو یہی ہے, وہ سٹا لگانا اچھا کام نہیں ہے, تو نہیں بھیجے گا وہ چوری کرنا شروع کر دیں گے, سٹے چھوڑنا آسان کام نہیں ہے, لیکن شرعاً لازم نہیں ہے. ابا کے سٹے کا خرچہ آپ پہ بولو اولاد پہ نہیں ہے, ابا کی بنیادی ضرورتیں اولاد پر ہیں. نیک اولاد تو کہتی ابا سارا آپ کا, لیکن پہلے بتاؤ کہ میرا ہے کیا, پھر سارا اٹھا کے دو نا, یہاں تو پتہ ہی نہیں چل رہا. तो मैंने कहा भाई आप अपने अब्बा को ले आओ, अगर वो मुझे सालिस बनाते हैं तो मैं उनसे कहूंगा आप जुल्म कर रहे हो औलाद के ऊपर, क्योंकि या तो इसकी अलग से तनख्वाह रखो बेटे की, या इसको कारोबार में क्या बनाओ पार्टनर, और मैंने कहा अपना अलग अकाउंट खुलवाओ, आपका जितना पैसा होगा उस अलग अकाउंट में जाएगा, फिर बेशक कोई कुर्बानी के कट्टे लाए या बछड़े लाए या शादियों पर दौलत उड़ाए, ये किसका हेडेक है, ये फिर उसका हेडेक है। वरना बाज मां बाप वो काम कर रहे होते हैं, औलादों को लड़वा रहे होते हैं आपस में, ऐसे ऐसे काम कर रहे होते हैं और मरने के बाद उनके लिए जहन्नम बना के जाते हैं दुनिया में। हमारे शेख मुफ्ती रशीद अहमद साहब रहिमाहुल्लाह ताला ऐसे खानदानी थे ना, लेकिन मामलात में कैसे क्लियर, खानदानी कितने पहले ये बता दूं, अपने बाप के साथ कैसा सलूक और अपनी औलाद के साथ कैसा, ये दो चीजें आप सुन के हैरान हो जाओगे। अपने बाप के साथ कैसा सलूक था, हमारे शेख के जो वालिद थे उन्होंने 80 साल की उम्र में शादी की, शर्मिंदगी होगी लेकिन बिल्कुल आपको शर्मिंदा होने की जरूरत नहीं है क्योंकि आप 30 साल में भी नहीं कर रहे। तो मैंने कहीं बताया था 80 साल में, फिर बाद में किसी ने करेक्शन की कि 80 में नहीं 90 में की थी, अब अल्लाह आलम मैं भूल गया 80 में थी या 90 में। जब शादी की है तो अल्लाह ने औलाद भी दी, समझते हो, हमारे हजरत ने, हजरत के जो वालिद थे उन्होंने जिंदगी में सारी जायदाद तकसीम कर दी थी औलादों में, सब कुछ हैंडओवर कर दिया किसके, औलाद के, खाली हो गए थे भाई ये तुम्हारा, ताकि बाद में मसाइल लेना हो। हजरत के हिस्से में भी अच्छी खासी प्रॉपर्टी आई। अब हजरत के वालिद ने जब कह दिया कि भाई ये सब कुछ, तो हजरत ने के वालिद ने एक और शादी कर ली बुढ़ापे में, अल्लाह की कुदरत, अल्लाह ने औलाद दे दी उनको, उन्हें नहीं पता था मेरी सेहत इतनी अच्छी है। जब औलाद हुई है तो हजरत के वालिद परेशान हुए कि भाई मैं तो सारी जायदादें बोलो बांट चुका हूं, अब इस बेचारे के लिए तो कुछ बचा ही नहीं है। तो हजरत के वालिद ने अब ख्याल किया कि सारे बेटों को बुलाया जाए और उनसे वापस ली जाए थोड़ा थोड़ा हिस्सा, कि भाई अपने हिस्सों, अब क्योंकि जब आप किसी को कोई चीज गिफ्ट में दे दें और हैंडओवर कर दें तो वो उसका मुकम्मल मालिक बन जाता है। तो हजरत के वालिद ने सोचा कि भाई वापस ले लेता हूं थोड़ा थोड़ा करके, सबसे थोड़ा थोड़ा करके इस बेटे के लिए भी कुछ रख देता हूं। सबको बुलाया, हमारे हजरत को जब बुलाया और हजरत के वालिद ने कहा देखो कैसा उसूल पे चल रहे हैं, जबरदस्ती नहीं ले रहे क्योंकि मिल्कियत में दे चुके हैं। हजरत के वालिद भी खानदानी थे कि नहीं थे, भाई इनसे रिक्वेस्ट कर लेता हूं, गुजारिश कर लेता हूं कि यार तुम्हारा नया भाई आ गया है थोड़ा सा उसके लिए दे दो। तो हजरत को बुलाया, फरमाया कि भाई थोड़ी थोड़ी जायदादें या अपने हिस्से में से दस्तबरदार हो जाएं। हजरत फरमाते हैं मैंने वालिद साहब से कहा कि ये सब किसका है, आपका, भाई हमने तो कुछ भी नहीं कमाया इसमें, ये सब किसका है, आपका। और फरमाया कि मुझे इसे अपना बोलते हुए शर्म आ रही है, ये कहते हुए शर्म आ रही है कि ये किसका है, मेरा है, हमने क्या कमाया, तो सब आपने कमाया, सारा आपका, सदका कर दे, दूसरे भाई को दे दे या खुद रख लें। औलाद का एटीट्यूड विरासत के बारे में 100% यही होना चाहिए। और ये बेशरम औलाद जो है ना, बाप की जिंदगी में जायदादें मांग रही होती है कि हमें हमारा हिस्सा दो, अबे तुम्हारा है कहां, मरने के बाद होगा तुम्हारा, अभी थोड़ी है, अभी तो बाप को हक है जहां जाए जो जो मर्जी करे उसके साथ। अखलाकी तौर पर गलत है, औलाद को देना चाहिए लेकिन राइट नहीं है तुम्हारा अभी। हजरत ने फरमाया सारा किसका है, आपका, मेरा है ही नहीं, एक रुपये मेरा नहीं है, और शर्म आ रही है, अपना बोलूंगा भी नहीं इसको। ये एटीट्यूड किसके साथ था, अब्बा के, नहीं आई बात। और अब्बा भी कैसे खानदानी है भाई, भाई जब हैंडओवर कर चुका हूं तो अब बेटों से परमिशन लेनी पड़ेगी ताकि उनके दिल में ना आए कि हमसे हमारी मिल्कियत छीनी जा रही है। ऐसा माली मामलात में इंसान को क्या होना चाहिए, क्लियर। आगे अल्लाह ने हजरत को औलाद दे दी तो हजरत फरमाते हैं मेरे बच्चे जब जवान हुए, उनकी जब शादियां हुई तो मैंने उनसे कहा कि अब हर एक घर था ना उसमें सबको अलग अलग कमरे दे दिए, अब हर कमरे में सब मीटर लगेगा, जो जितनी बिजली इस्तेमाल करेगा उसका बिल वो खुद देगा। ऐसा नहीं होगा कि कोई स्त्री बहू जला के भू, अपनी तरफ से अब मैं तफसील कर रहा हूं, इस बहू होता क्या है ज्वाइंट फैमिली में, एक बहू स्त्री चला के भूल गई, बिल कौन दे रहा है? तुम्हारा बाप। सही है। अलग से उस स्त्री का बिल उसका शौहर बोलो नहीं देगा। एक दिन एक बहू चूल्हा जला के भूल गई, सो गई, सारा दिन पी रही है, उसका बिल कौन देगा? उस बहू का शौहर। उसका बिल तुम्हारा बाप नहीं देगा। ये हजरत ने नहीं कहा था, ये मेरा स्टाइल है। हर एक का अपना स्टाइल होता है। जब हमारे बच्चों की शादी होगी तो हमारा स्टाइल ये होगा, इसका बिल तू देगा। तो ये नहीं कहना कि तेरा बाप देगा, तेरे बाप ने जो बिल देने थे वो दे दिए हैं, अब बिल ही दे रहे हैं, हम चार घरों के बिल आ रहे हैं। सोच रहा हूं बैंक में रखवा दूं अपने आप को कि तुम हमें गिरवी में रख लो और बिल तुम खुद ही उठा लो सारे। गिरवी में एक मशहूर शख्सियत आपके पास लॉकर में जमा हो रही है। तो बिजली है नहीं और बिल देखो आप यार। खैर, फिर दुखड़े लेके बैठ जाता हूं मैं, क्या करूं। तो कैसा क्लियर मामला था या नहीं? हालांकि ऐसा नहीं है कि हजरत के बेटों में कोई बुखल था, ये हजरत में कोई कंजूसी थी। हजरत को अल्लाह ने बहुत दिया था, हजरत कर सकते थे कि भाई भले स्त्री जली छोड़ दो, भले चूल्हा जला रह जाए, बिल देने के लिए तुम्हारा बाप बैठा हुआ है। हजरत को पता था बाद में क्या फैलेंगी इससे नफरतें। कभी बाप के दिल में ख्याल आएगा यार शादियां भी मैंने करा दी और स्त्री वो जली चला के छोड़ देती है, बिल हम भर रहे हैं, हमारा ख्याल नहीं है, चूल्हा जला के छोड़ दिया, बिल हम भर रहे हैं, बकरीद पे मोटे मोटे कट्टे आ रहे हैं, पैसे कौन दे रहा है, हम दे, इससे आपस में क्या फैलेगी नफरतें। तो हर वो चीज जो नफरत फैलने का जरिया बने उसे पांव की ठोकर से उड़ा दो, सोसाइटी से उसको आउट कर दो। और माली मामलात में गड़बड़े जितनी नफरत फैलाने का जरिया बनती हैं इतनी कोई और चीज जरिया नहीं बनती। इसलिए हजरत ने फरमाया जिस बेटे की शादी हुई मीटर अलग, उसका बिल वो देगा। समझ में आ रही है बात? फिर भले स्त्री जला के छोड़ दो, चूल्हा जला के छोड़ दो, ये तुम्हारा हेडिक है। नहीं आई मेरा ख्याल है बात? तो ज्वाइंट फैमिलियों में बाकायदा लड़वाने के प्रोग्राम अब्बा और अम्मा की तरफ से लॉन्च किए जाते हैं। एक बेटा कमा कमा के भेज रहा है, दूसरे पेड़े खा रहा है बैठ के। एक सऊदीया से पैसे भेज रहा है, दूसरा यहां क्या कर रहा है? दूसरा भाई यहां पे वो लट्टू खेल रहा है, वो स्नोकर में पैसे उड़ा रहा है। अब मां को बेटा बोलता है अम्मा मैं इसलिए थोड़ी भेज रहा हूं कि ये चर्स पिए। अम्मा फौरन अपने मां होने का ताना छूकर, मैं तुझे दूध नहीं बख्शूंगी। ये होता है? होता नहीं है, हो रहा है। बाप फौरन कि तू भेजेगा वरना मैं आज से तेरा बाप नहीं हूं। फिर अब्बा के फजाइल, ये भाई ये गलत फजाइल सुना रहे हो, ये अब्बा के फजाइल सुनाने का मौका नहीं है। माली मामलात में अब्बा हो या अम्मा हो, मामला क्या रखो क्लियर। आपको बताओ मेरा कितना पैसा है, इसका कितना पैसा है, उसके बाद फिर सखावत करो, फिर सखावत पसंद भी की जाएगी, फिर सखावत से रिलेशन मजबूत होगा। समझ रहे हो? फिर रिलेशन मजबूत। आपका पैसा आपके अकाउंट में आ गया, फिर आप सारा अब्बा के अकाउंट में ट्रांसफर कर दो। अब्बा था मेरा, गिफ्ट कर रहा हूं किसको? आपको। अब्बा कहेगा मेरा बेटा, सुभान अल्लाह क्या खूब बेटा है, रिलेशन मजबूत होगा। ये जो अजीब से अचंभे में रखा हुआ है ना, ये पता ही नहीं किसका माल कितना है, कौन उड़ा रहा है, इससे जितना मर्जी अब्बा पे खर्च करो, जितना मर्जी अम्मा पे खर्च करो, इससे रिलेशन फिर भी मजबूत नहीं होगा। इससे रिलेशन क्या होगा? खराब। देखो एक आखिरी मिसाल देके बात खत्म करता हूं। हम जब दावतों पे जाते हैं दोस्त अहबाब मिलके, भाई पता होता है कि इसकी तरफ से दावत है, इसकी तरफ से दावत है, ये खिला रहा है, ऐसा होता है कि नहीं होता? बात क्लियर होती है, कोई रिलेशन आपस में खराब नहीं होता। लेकिन 10 दोस्त दावत पे जा रहे हैं, पता ही नहीं कब किस कमबख्त ने पैसे देने हैं। ठीक है, एक दो दफा से सखावत होती है, एक बंदा उठ के दे देगा, दूसरी दफा गए फिर उसी बंदे ने दे दिया, सखावत में दे दिया ना, तीसरी दफा गए फिर उसी बंदे ने दे दिया, चौथी दफा में वो दावत में आएगा, वो बहाना करेगा कि आप लोग दावत खाने जाओ, मुझे कोई जरूरी काम है। नहीं आई बात? हां, पहले से वो बता दे कि इस दफा भी मैं खिलाऊंगा, अगले दफा भी मैं खिलाऊंगा, तीसरी दफा भी, वो खुद वो मुंह से फूटे और आपको बताओ इसके अकाउंट से पैसे जा रहे हैं, तो वो 100 दावतें भी कर लेगा आपकी। लोग कर रहे होते हैं, लेकिन ये जो मुबहम चीज है ना, पता ही नहीं किस कमबख्त की जेब से पैसे निकलेंगे। ये एक दो दफा में ठीक होता है भाई, बार बार ठीक। हमारे एक दोस्त है चाइना में ना, एक साहब चिपक गए उनके साथ, जब भी वो खाना खाते वो आके बैठ जाते। आप सुहेल भाई का वाकया आपके बेटे का, ठीक है ना, उन्होंने सुनाया वाकया ही। ये मैं इसलिए बता रहा हूं, लोग कहते हैं ना किससे कहानी सुना रहा होता है, हवाई बातें, हवाई नहीं है, इनके बेटे का वाकया है। चाइना में एक खाना खाने के लिए जब बैठते एक बंदा आ जाता, गपशप के बहाने ना आके बैठ जाता पाकिस्तानी, चाइना वाले काम नहीं, वो चाइना में करेगा वो रख के वहीं चमाट लगा देगा उसको। हम लोग चूंकि मुरव्वत में होते हैं तो एक बंदा आके बैठ गया, खा लिया भाई, चलो एक दफा आया है तो बिस्मिल्लाह, ठीक है आप खा लें। दोबारा कहीं बैठे थे फिर आके बैठ गया इन खाने के टाइम पे। अब इंसान पूछता तो है ना कि आप खाइए ना, उसने कहा चलें, एक दो दफा ना हल्का हल्का मना करेगा, नहीं देखें नहीं, चलें आप इतना इसरार कर रहे हैं तो खा लेता हूं। दो दफा हो गया, तीसरी दफा हो गया, चौथी या पांचवी दफा में जब बिल बना ना, इन्होंने कहा इस दफा सारा बिल कौन पे करेगा? आप देंगे। सारा बिल कौन देगा? हमारे दोस्तों में कमिटमेंट है कि एक दिन मैं दूंगा, एक दिन तो चुके आप भी हमारे दोस्त बन चुके हैं, अब कौन देगा? तेरा बाप भी देगा। वो कह रहे मैं नहीं दूंगा, तेरा बाप भी देगा। हमारा आपस में कमिटमेंट ही यही है, बिल दिया नहीं दिया मुझे नहीं पता, कह रहे उसके बाद नहीं आए। तो ये जब चार पांच दोस्तों में लड़ाइयां हो जाती हैं इतनी सी बात पे, तो घरों में एक एक साल, दो दो साल, दस दस साल से जब पैसों के लेन देन का ही ना पता हो, तो वो आपस में नहीं लड़ेंगे क्या? तो खूनी लड़ाइयां होंगी। तो पैसों के मामलात में दाढ़ी टोपी पगड़ी मत देखा करो। तो ये सब चीजें एक तरफ रख दिया करो मेरे भाई, पैसों के मामलात में क्या होना चाहिए? क्लियर। जब क्लियर मामले हो गए फिर एहसान करो, ये मेरा भाई है ये बंटे खेल जाके, ये ले पैसे, लट्टू खेल, ये देख मेरे तुझे अलग से चर्च के पैसे अलग से दे रहा हूं, मेरे पे बनते नहीं है, दे रहा हूं, दे नहीं लेकिन एक मिसाल दे रहा हूं मैं कि गलत चीज पे भी खर्च पता तो चल रहा है ना किसका पैसा खर्च हो रहा है। अभी जो सिस्टम चल रहा है उसमें तो चर्च पीता रहेगा और धोस आपके ऊपर जमाता रहेगा, बोलेगा भेज और पैसे भेज, क्योंकि घर जब सबकी जिम्मेदारी है तो तेरी भी जिम्मेदारी है, तो घर में तो सब कुछ आता है ना, सब कुछ सब मुश्तरक का खर्च होगा, तो फिर तो यही हिसाब होगा जो हो रहा है। अल्लाह हमें अकल अता फरमाए, माली मामलात को क्लियर करने की तौफीक अता फरमाए। वमा अलैना इल्ला बला। ये मैं आपको दिखाने के लिए शरबत लाया हूं, जानो अभी पी रहा था। मैं देसी टोटके नहीं बताता, ना मैं हकीम हूं ना मैं डॉक्टर हूं, लेकिन कुछ चीजें तजर्बों की होती है ना तो वो बता देनी चाहिए, उसमें कोई हर्ज नहीं है, कोई डॉक्टर हकीम इसकी नफी नहीं करेगा। एक तो चीनी अपनी जिंदगी से हमेशा के लिए निकाल दो, समझ रहे हो, चीनी के शरबत वरबत कभी भी ना पियो, ऐसे समझो जैसे चर्स पी रहे हो, चीनी को निकालो, समझ रहे हो, गुड़ फिर भी ठीक है, चीनी को निकाल दो। आपने क्या करना है, ये तजर्बा शेयर कर रहा हूं आपके साथ, दो लीमू काट के सादा पानी में, ना सादा ठंडे में नहीं, सादा पानी में नचोड़ के वो नींबू उसी में डाल दो और ऊपर से ढक्कन ढक दो, ये डेढ़ ढाई घंटे पड़ा रहे ऐसे ही। इससे क्या होगा, वो नींबू के छिलके का जो कड़वा पन है ना वो पानी में आ जाएगा, तो वो कड़वा ही पीना है, समझ रहे हो। तो वो कड़वा जब पानी में आ गया, अभी मैंने क्या किया था, जुम्मे के बयान से पहले दो नींबू काट के इस पानी में डाल दिए थे, सादा पानी में, ठंडा नहीं था ये। तो जब आपने वो डाल दिया पानी में तो कड़वापन आ जाएगा, दो ढाई घंटे में आपको लगेगा करेले की तरह कड़वा। उसमें आपने क्या कर दिया, शहद मिला दिया और फिर बर्फ मिला दिया, ठंडा ठाट पी लो, मजा ना आए पैसे वापस, समझते हो। लीमू के छिलके में जो विटामिन सी है ना उसकी बहुत सारी किस्में होती हैं जो रस में नहीं होती, तो वो रस के साथ छिलका बहुत मुफीद है, उससे आप इतने फ्रेश हो जाओगे ना, इतनी जिस्म में ताकत मिलेगी आपको, और भी बीसियों बॉडी के मसाइल इससे हल होते हैं। तो ये अपने खर्चे पे ये काम कर लिया करो, शहद कहीं से खालिस ले लो, और खालिस शहद जमता है, अगर नहीं जम रहा तो इसका मतलब खालिस नहीं है, वो ज्यादा चांसेस, बेरी का शहद नहीं जमता वरना अक्सर शहद जम जाते हैं, नहीं जम रहा तो इसका मतलब किसी ने तुम्हें टोपी कराई है, समझते हो, उल्लू बनाया किसी ने तुम्हें, कोई केमिकल डाल के ऐसा कर दिया कि जम ही नहीं रहा। तो जबरदस्त। फिर उसमें मैंने एक और काम कर लिया, एक और काम मैंने कर लिया जो और मजे का, फिर वो और मजे का भी हो जाएगा, वो काम भी अब बता देता हूं आपको क्या करें। लोग कह रहे होते हैं मुफ्ती साहब देखो क्या किससे लेके बैठ गए, आपने क्या किया, गर्मियों में ना जब ज्यादा पसीना निकल रहा हो तो वो ये उसके लिए आपने थोड़ा सा काला नमक लिया, मुझे खुद बताते हुए हंसी आ रही होती है ये बातें कि यार ये काम हमारा क्या और किस किस चक्कर में लग गए हम, लेकिन फायदा वाली चीज पार्सल कर देनी चाहिए। सौंठ समझते हो, सौंठ, खुश्क अदरक, खुश्क अदरक थोड़ा सा और उसी में आपने थोड़ा सा काला नमक मिला लिया, मार्केट से किसी भी चीज जो आपको मिल रही है वो काला नमक खालिस नहीं होता, उसमें मिलावट होती है। काले नमक का मैंने पत्थर लेके खुद पिसवाया है। पाकिस्तान में पाउडर की शक्ल में कोई चीज मत खरीदें, ना पिसी हुई मिर्चें खरीदें, काली मिर्चें भी पिसी हुई ना खरीदें। कितना टाइम लगता है, काली मिर्चें ले ली आपने और घर में ग्राइंडर रख लें, वो पीस लिया उसको, क्या ख्याल है, तो खुद पीस लें। तो काला पत्थर आपने पंसारी की दुकान से काले नमक का पत्थर लेके उसको पिसवा लिया, और सौंठ समझते हो, सौंठ अदरक, खुश्क अदरक होता है, उसको पिसवा लिया और छान लिया। और तीसरी चीज, एक चीज रह गई है इसमें, अदरक हो गया, काला नमक हो गया, एक और चीज रह गई, हाफजे की भी कोई चीज डालनी पड़ेगी उसमें, काला नमक हो गया, शहद, हाँ काली मिर्च, अभी नाम भी आया था। देखो तीसरी चीज आपने क्या कर ली भाई, उसमें काली मिर्च का पाउडर बना लिया। तीनों चीजें आप हम वजन करके एक सफूफ बना के रख लें, समझते हो। अरे जब आपने ये वाला शरबत, जैसे मैंने भी बनाया, इसमें थोड़ा सा वो चमचा डाल के घुमा के पी गया, मजा ना आए, पैसे वापस ही। मैं चूंकि एक गिलास पी के बैठा हुआ हूँ, ये सिर्फ दिखाने के लिए लाया था मैं, ये मैं पीऊंगा नहीं, पी चुका हूं मैं, नहीं ये इतना आएगा नहीं, ये मैंने इसको बोला अभी फ्रिज में रख दो, एक और सेशन के बाद ये भी पीऊंगा। ये पी के आप 24 घंटे गुजार सकते हो, बड़े फ्रिज में रखो, वो शफीउल्लाह को बोले फ्रिज में रख। तो चीनी को मार्केट से क्या कर दो भाई, शॉर्ट। और बाजार की चीजें खरीदना छोड़ दें आप, जो पैकिंग की चीजें आ रही हैं भाई, यहां इतना धोखा है ना, आपकी सोच होगी। मैंने शायद पिछले बयान में वाकया सुनाया, दो तीन बड़े कस्में उठा उठा के वो बताते थे, ये हमने एक मेडिसिन बनाई है, इसमें ये टेस्ट करवाया तो स्टेरॉइड निकले उन चीजों में। तो पाकिस्तान में किसी पे आप एतमाद करना बड़ा मुश्किल है, काबिल एतमाद लोग, हमें क्या पता भाई, तो हमें क्या पता ये काबिल एतमाद है, हम तो फिर वही करेंगे ना जो हमें समझ में आए। तो खुद लाके लाल मिर्चों का पाउडर भी खुद बनाया करें घर में, काली मिर्चों का पाउडर भी, हल्दी भी साबुत ले लिया करें और उसे पीस के पाउडर बना लिया करें। मैं ऐसा ही करता हूं, समझ रहे हो। किसी भी हल्दी जब आप लेंगे तो उसमें कुछ हल्दी होगी, कुछ तो ये इन चीजों की निगरानी हुकूमतें करती हैं। सऊदी अरब में बहुत सख्त निगरानी है, बहुत सख्त निगरानी है। दुबई यूएई में बहुत सख्त निगरानी है, यूरोप में बहुत सख्त निगरानी है। जरा सा खाने पीने में वो कहते हैं बाल नजर आ गया ना, होटल बंद हो जाएगा, कि बाल गया कैसे अंदर, छिपकली तो बहुत दूर की बात है। और उनके यहां होटलों में जो जो एसओपीज है ना, एसओपीज उसमें ये है कि जो होटलों में काम करने वाले डेली नहाएंगे, ये चेक होता है कि ना कमबख्त नहाया है कि नहीं, तेरे से रेक्सोना और लक्स की खुशबू आ रही है कि नहीं आ रही है। अब वो मुझे नहीं पता कैसे चेक करते हैं, लेकिन चेकिंग होती है। हमारे यहां जो किचन में खाना पकाने वाला है उसकी मर्जी है कि वो नहाए या बोलो नहीं नहाए, उसकी मर्जी, हो सकता है वो एक साल से ना, उसका मेरा जिस्म मेरी मर्जी, ठीक है ना। तो बहुत मसाइल है भाई, बहुत मसाइल है। यहां अच्छे लोग भी हैं, लेकिन गवर्नमेंट की तरफ से चूंकि निगरानी नहीं है, लिहाजा गंदगी थोड़ी नहीं बल्कि बहुत ज्यादा है। इसलिए जो खुद कर सकते हो वो खुद कर लो। वो क्या है कि जब काली मिर्च का पाउडर लेना हो तो काली मिर्च खरीदो, उसका कम से कम पता होता है ये मिर्ची है, इसमें क्या मिलावट होगी। मुफ्ती साहब निकाह में कुछ मसला है, दरकार है, दुआ फरमाए। अच्छा आज मैंने जो बयान किया ना वो कंप्लीट नहीं किया, बस दो मिनट में उसको दो लाइनों में कंप्लीट कर दूं। मैं ये बता रहा था कि अंग्रेजों में अल्लाह से रिलेशन किया, मार्केट से शॉर्ट, फिर आपस में जो मखलूक का रिलेशन हुआ, ब्लड रिलेशन की भी ऐसी की तैसी, एक रिलेशन बच गया जो इंसानियत का रिलेशन है, उसमें वो हमसे बहुत सारी चीजों में अच्छे हैं। इस चीज में गौरों की तारीफ बनती है, वो मशहूर आदमी को बिला वजह तंग नहीं करते, बिला वजह की सेल्फियों का इसरार नहीं करते, किसी की छुप के वीडियो नहीं बनाते, प्राइवेसी को दुनिया के सामने नहीं लेकर आते। और थैंक यू आदाब, माली मामलात में क्या है एक नंबर, वहां बाप बेटों के इस तरह के झगड़े नहीं होते कि बेटा कारोबार कर रहा है और सारी कौम मिलकर क्या कर रही है, खा रही है, जो मैंने मिसालें, वो माली मामलात में गोरा क्या होगा, जो एग्रीमेंट होता है उसको पूरा करते हैं। तो ये चीज उनमें अच्छी है, तो ये पूरा इस्लाम नहीं है। तो सिर्फ ठीक होना इसको नहीं कहते, बाकी दो चीजों को भी आपको ठीक करना पड़ेगा, तो फिर आप क्या बनेंगे अल्लाह की नजर में, ठीक, और कयामत में ठीक लोग जन्नत में जाएंगे। तो इसको फिर मैं कभी बयान में मजीद इंशाल्लाह डिटेल से एक्सप्लेन करूंगा, अभी तो मैंने इसलिए मुकम्मल कर दिया ताकि बयान अनकम्प्लीट ना हो, वो मुकम्मल हो जाए। अब हम सवाल जवाब की तरफ चलते हैं। मुफ्ती साहब निकाह के माने दुआ, दिल से दुआ जी अल्लाह ताला आपके मसले को हल फरमाए। मुफ्ती साहब पैगंबरों का अल्लाह से दुआ मांगने का तरीका क्या था, हाथ से इशारा करके, भाई हाथ उठा के दुआ मांगा करते थे जो सुन्नत से साबित है। और कहते हैं और اللہ کے دعا کے الفاظ کیا ہوتے تھے، تو لمبا جواب ہے نا، دعا کے الفاظ وہ تو بڑی لمبی سی جھیل ہے. سورہ حج میں اللہ تعالیٰ قیامت کے زلزلے کو بیان کر رہے ہیں. زلزلے کی کیفیت یہ ہوگی کہ ایمان والوں کو بھی زلزلے سے نجات ملے گی. بھائی زلزلہ تو سب پہ آئے گا، دنیا کی جب مصیبتیں آتی ہیں تو اس میں ایمان والے اور جو برے لوگ ہیں ان میں فرق نہیں کرتا زلزلہ. جب وبائیں آتی ہیں سب مرتے ہیں. نبی صلی اللہ علیہ وسلم سے حضرت عائشہ نے پوچھا کہ تعاون کیا ہے، آپ نے فرمایا اللہ کا عذاب ہے، ایک وبا ہے نا تعاون، تو لیکن فرمایا اللہ اس کو مومنوں کے لیے رحمت بنا دیتے ہیں، مرتے سب ہیں اس میں، لیکن مومن کے لیے شہادت کا اجر ہو جاتا ہے اور کافر کے لیے ایک عذاب بن جاتا ہے. تو جب دنیا میں کوئی عذاب آتا ہے تو وہ سب اس میں پستے ہیں. مفتی صاحب جنت میں مرد جتنے نکاح کرنا چاہے تو کیا اللہ تعالیٰ کرا دیں گے نکاح؟ دنیا میں تو چار سے زیادہ کی اجازت نہیں ہے، تو دنیا میں کثرت سے نکاح کی خواہش، تو جنت میں کثرت سے نکاح کی خواہش ہوگی کہ نہیں ہوگی؟ بھائی جنت میں بھی ڈپارٹمنٹ ہیں، سب ایک جیسی جنت میں نہیں جائیں گے، درجات میں کیا ہے فرق ہے. تو جیسے جیسے جتنی اونچی جنت ہوگی اتنی ہی خواہشات زیادہ ہوں گی بھی اور پوری بھی ہوں گی. تو اس لیے اللہ سے جنت الفردوس مانگا کریں، پھر آپ وہاں جتنی شادیاں کریں گے اللہ کی طرف سے کوئی پابندی نہیں ہوگی اور آپ میں طاقت بھی اسی حساب سے ہوگی. چھوٹی جنت ہوگی تو اس میں خواہشات بھی اسی حساب، خواہش تو ہر جنت میں ہر خواہش پوری ہوگی لیکن خواہشات ہوں گی کتنی، تو وہ بھی تو دنیا میں ہماری بہت زیادہ خواہشات ہوتی نہیں ہیں. اس دنیا میں کسی کی خواہش ہو سکتی ہے کہ 100 بیویاں ہوں، اس کو پتا ہے بھائی میں 100 سنبھال ہی نہیں پاؤں گا، نہ میں رکھ پاؤں گا، نہ اتنی کسی میں طاقت ہے. لیکن وہی کوئی بہت زیادہ کسی میں طاقت ہو تو اس کی 100 کی چاہت پیدا ہو جائے گی. تو جنت میں بھی ہر ایک کا جو اللہ تعالیٰ نے جو ہر ایک کی صلاحیتیں رکھی ہوں گی وہ مختلف ہوں گی. چھوٹی جنت کے الگ ہیں، اس سے اوپر والی جنت الگ، اس سے اوپر والی جنت الگ، مجاہدین کے لیے الگ جنت رکھی ہے، روزے داروں کے لیے خصوصی جنت رکھی ہے اللہ نے. سمجھتے ہو کہ نہیں سمجھتے؟ روزے دار نے اللہ کے لیے بھوک اور پیاس کو برداشت کیا ہے نا، تو اس کو سیراب کرنے والی جنت دی اللہ نے، اس میں مشروبات ایسے ہوں گے کیونکہ اس نے اللہ کے لیے پیاس کو برداشت کیا ہے. تو جس نوعیت کا عمل ہے قرآن و سنت سے ہمیں پتہ چلتا ہے اجر بھی اسی نوعیت کا. اس کی ایک مثال دیکھے پھر اگلی پرچی لیتا ہوں میں. دیکھو نبی صلی اللہ علیہ وسلم نے فرمایا جس کو غصہ آیا اللہ کی خاطر غصے کے کڑوے گھونٹ کو اس نے نگل لیا. اللہ کی خاطر بعض دفعہ غصہ جاری کرنا لازمی ہے، بعض دفعہ غصہ پینا لازمی ہے. باپ پہ غصہ آ رہا ہے تو جاری کرنا ہے یا پینا ہے؟ بولو پینا ہے. ماں پہ غصہ آ رہا ہے تو جاری کرنا ہے یا پینا ہے؟ پینا ہے. تو اللہ کی خاطر غصہ پی گیا. باس پہ غصہ آتا ہے اللہ کی خاطر تھوڑی پیتا ہے، تنخواہ کی خاطر پیتا ہے غصہ. ایئر ہوسٹس کو کسی پیسنجر پہ غصہ آئے تو وہ کمپنی کی خاطر اس غصے کو پی جاتی ہے. لیکن ایک غصہ ہے، بوڑھے باپ پہ غصہ آئے تو اللہ کے علاوہ کوئی بھی نہیں ہے بھائی جس کی خاطر آپ غصہ پیو، باپ کیا کر لے گا تمہارا؟ تو آپ نے اللہ کی خاطر غصہ پی لیا. تو نبی صلی اللہ علیہ وسلم نے فرمایا اللہ اس کو قیامت کے دن تمام مخلوق کے سامنے لائے گا اور ساری حوریں اس کے سامنے رکھ دے گا اور کہے گا یزوجہ من الحور العین ما یشاء، جس پہ ہاتھ رکھے گا وہ تیری ہوئی. اب آپ سوچو حسینائیں آپ کے سامنے کھڑی ہوئی ہوں بہت ساری اور کہ جو سب سے اچھی لگ رہی ہے وہ تیری بیوی بن گئی. سن کے بے ہوش ہونے کا دل چاہ رہا ہے کہ نہیں چاہ رہا؟ ابھی ایسا ہوا نہیں ہے، نہ دنیا میں ہوگا، بلکہ دنیا میں تو زیادہ تر یہ ہوتا ہے جو لگ رہی ہوتی ہے وہ ملتی نہیں. لوگوں کی یہ شکایت نہیں، دل کے ارماں آنسو میں بہ رہے ہیں، ان کے بچے ہم کو ماموں کہہ رہے ہیں، ٹھیک ہے نا؟ دنیا میں تو یہی چل رہا ہے، مارکیٹ میں جو چل رہا ہے. آخرت میں اللہ کیا کریں گے بھائی؟ جس نے غصے کے کڑوے گھونٹ کو اللہ کی خاطر برداشت کیا، اللہ کہیں گے جو اچھی لگ رہی ہے وہ کس کی؟ یزوجہ، اس سے میں تیرا نکاح کرا دوں گا. جنت میں بھی دیکھو گرل فرینڈ نہیں ہے، بھنگی چماروں والا سیٹ اپ جنت میں، وہاں بھی بیوی بنائیں گے اللہ. یہ نہیں کہیں گے کہ اتنی ساری ہو رہے ہیں جو تجھے سمجھ میں آ رہی ہے اس کو چل ہوٹل پہ ڈیٹ مارنے چلا جا اس کے ساتھ، یہ نہیں کہیں گے. بنے گی وہاں بھی بیوی ہی، نکاح ہوگا، یزوجہ نکاح پڑھائے گا اللہ تعالیٰ، کیونکہ اللہ کو یہ بھنگی چماروں والا سیٹ اپ، جو گرل فرینڈ بوائے فرینڈ والا سیٹ اپ ہے، یہ جہنم میں ہوں گے، جنت میں ہوں گے ہی نہیں. ہے تو نکاح پسند ہے اللہ کو، دوستیاں پسند نہیں ہیں. تو اب سوال پیدا ہوتا ہے بھائی غصے کے کڑوے گھونٹ پہ حور کیوں دی جا رہی ہے؟ اس کا جواب یہی ہے کہ مرد کے لیے
طاقت کے باوجود غصہ جاری کر سکتا ہے، پھر بھی غصے کو برداشت کرنا مرد کے لیے سب سے مشکل کام ہے، کڑوا گھونٹ ہے یہ. اور مرد کو سب سے زیادہ اٹریکشن کس میں ہے؟ حسن پہ مرتا ہے سب سے زیادہ. تبھی بڑے بڑے اچھے اچھے لوگ یہاں آ کے کیا ہو جاتے ہیں؟ ناکام. دیکھا ہے ہم نے عورت کے فتنے میں آ کے بڑے بڑے لوگوں کی پگڑیاں اچھل گئی ہیں، بہت بڑے بڑے لوگ زمین پہ ذلیل ہو گئے ہیں. دنیا میں سب سے پہلا قتل اس چکر میں ہوا ہے. نوجوان کہتے ہیں نا بد نظری نہیں چھوٹتی، بھائی حسن پرستی نہیں چھوٹتی. تو مرد کے لیے سب سے اٹریکٹو کیا چیز ہے؟ عورت ہے. حسن تو پاگل ہو جاتا ہے. تو اللہ نے کہا کہ جو اور مرد کے لیے غصے کے وقت اپنے آپ کو برداشت کرنا بھی کیا ہے؟ کمزور پہ، حدیث کے الفاظ ہیں، غصہ جاری کر سکتا تھا پھر بھی نہیں کیا. باس پہ غصہ جاری کر نہیں سکتے، دوست پہ غصہ جاری کر نہیں سکتے، کیونکہ ایک پنچ لگایا آگے سے وہ بھی کیا لگائے گا؟ ایک پنچ. بات ہو رہی ہے جس کمزور پہ جاری کر سکتے ہو، اللہ کے لیے پی جاتے ہو اس کو، نہیں کرتے. وہاں کڑوا بہت مشکل ہوتا ہے اس کڑوے گھونٹ کو نگلنا. تو اللہ کہتا ہے تو نے مجھے یاد رکھا، تو نے وہ کام کیا جو تیری نیچر کے بالکل خلاف تھا، تو میں تجھے وہ دوں گا جو تیری نیچر کے بالکل مطابق ہے. سمجھتے ہو بات کو؟ تو مرد پھسل جاتا ہے عورت کے حسن کو دیکھ کے نا، بہت پاگل ہو جاتا ہے. تو اللہ نے کہا کہ اتنی بہت تو حوریں وہ کتنی حسین ہوں گی، پھر ان میں اللہ پاکستانی کہے گا ساری دے دے. اللہ کہے گا ان میں سے جو بھائی 70 تو سب کو تھوڑی 70 ملیں گی، 70 تو شہدا کے بارے میں آتا ہے. حضرت ہم جیسوں کو ایک آدمی مل جائے نا اللہ کا شکر ادا کریں. ہو سکتا ہے اللہ ہمیں بھی 70 دے دے، کیا خیال ہے بھائی؟ تو مانگنی تو اللہ سے اوپر کی جنت ہی چاہیے نا، لیکن 70 ہر ایک کے لیے نہیں ہے کہ ہر ایک کو 70 ملیں گی. تو میرے علم میں کوئی ایسی حدیث نہیں ہے، باقی اللہ کی رحمت ہے. 70 دے دے، 140 دے دے، میں تو کہہ رہا ہوں 250-300 ہو جائیں تو میرا خیال ہے زیادہ مناسب رہے گا، کیا خیال ہے؟ لیکن آپ کو ڈیزائن چینج کرنا پڑے گا. جی کیا کہہ رہے ہیں؟ بالکل ایسے. اچھا خیر، تو وہ تو اللہ کی مرضی ہے، وہ تو شہدا کے لیے اللہ نے 70-70 حورے رکھی ہیں جو بڑی قربانیاں دیتے ہیں. لیکن بہرحال اللہ ہم جیسے نالائقوں کو بھی دے دے تو بڑی بات ہے. لیکن اتنی بات ضرور ہے کہ ایک دفعہ غصے کا گھونٹ پی لیا اللہ کے لیے، تو اللہ کہے گا اس کے سلے میں کم سے کم ایک حور تو تیری مرضی کی تجھے ملے گی. میرے بھائی پسند کی ایک بھی شادی ہو جائے نا پاگل ہو جاتا ہے آدمی، سمجھتے ہو؟ تو تم اللہ کی خاطر غصے کے کڑوے گھونٹ کو پی لو اور تمہیں پسند کی محبوبہ مل جائے دنیا میں، تو اس کے لیے تم ہر وقت کڑوا گھونٹ پیتے رہو، تو آخرت میں اللہ کے وعدوں پہ کیوں یقین نہیں آ رہا؟ تو اللہ کہے گا آخرت تو غیب کی چیز ہے، تو وہ ایک بھی مل جائے بہت ہے. اس لیے غصوں پہ کنٹرول کرنا سیکھو، کنٹرول، سمجھتے ہو؟ جاری کرو جہاں جاری کرنا مفید ہے، جہاں جاری کرنا مفید نہیں ہے وہاں برداشت کرنا سیکھو. اور جب مجبوری ہوتی ہے نا سب برداشت کرتے ہیں. بڑے بڑے لوگ ہم نے دیکھے غصے میں پاگل ہونے والے، باس کے سامنے غصہ آ رہا ہے ذرا بھی پاگل نہیں ہو رہے، کچھ بھی نہیں ہو رہے. باپ کے سامنے آتا ہے تو ایسے چنگیز خان بن جاتے ہیں. اور باپ کا جو حکم ہے شریعت میں، دادا دادی نانا نانی کا بھی یہی حکم ہے، ان بوڑھوں کے سامنے آپ کو غصہ جاری کرنے کی اجازت نہیں ہے. استادوں کے سامنے، بزرگوں کے سامنے مت کرو جاری، ان کو اپنا بڑا بناؤ. دیکھو میں نے کالج میں اپنے ٹیچر سے تھپڑ کھایا ہے. کالج میں انسان عاقل بالغ ہوتا ہے. سیکنڈ ایئر کا طالب علم تھا میں ایس ایم سائنس میں، ایک شعر غلط پڑھنے پر میرے اردو کے ٹیچر نے مجھے تھپڑ مارا تھا. ہمارے ابا اما نے ہم کو سمجھایا تھا، اس وقت ہم مدرسے میں بھی نہیں گئے تھے، کہ ٹیچر کے سامنے غصہ بولو نہیں. حالانکہ اس وقت معمول نہیں تھا طلبہ پہ ہاتھ اٹھانے کا، کالج میں تو ہوتا بھی نہیں ہے، پروفیسر اسٹوڈنٹ پہ ہاتھ نہیں ہو. میری ذرا سی غلطی پر استاد نے تھپڑ مارا تھا مجھے، تو میرے ذہن میں ایک لفظ الحمدللہ نہ استاد کے خلاف آیا، نہ میں نے زبان سے کوئی لفظ بولو نکالا. شاید کسی دوسرے طالب علم کو مارتے وہ آگے سے جواب دیتا. آج کل ایسا ہی سسٹم چل رہا ہے کہ تم کون ہوتے ہاتھ اٹھانے والے. ہم نے سنا ہوا تھا بھائی ٹیچر اگر ہاتھ اٹھاتا ہے تو بڑوں کے سامنے زبان درازی نہیں کرتے، چپ. میں نے کہا ٹھیک ہے بھائی، اب انہوں نے غلط کیا صحیح کیا یہ ان کا ہیڈ ایک ہے، یہ ہمارا ہیڈ ایک نہیں ہے. ہمارا ہیڈ ایک یہ ہے کہ ہم آگے سے رسپانس کیا کرتے ہیں. باقاعدہ یونیفارم میں بیٹھا ہوا تھا، ایک تو کالج جانا ہی بہت کم ہوتا تھا، کراچی میں کالج کون جاتا ہے، और हम जो कॉलेज जाते थे बड़ा अलग स्टाइल होता था। हम जब कॉलेज जाते थे जो हमारे क्लास फेलो रास्ते में कोई गोले गंडे वाला नहीं छोड़ते थे, हम कोई खरबूजे वाला नहीं छोड़ते थे, हम कोई गन्ने का रस हम नहीं छोड़ते थे। ये सारे ट्राई करते 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 कॉलेज में आधा घंटा लेट पहुंच रहे होते थे और एहतियातन क्लास खत्म होने से आधा घंटा पहले उठ के आ जाते थे, क्योंकि जुड़िया बाजार में एक ठेले की बिरयानी खानी होती थी, हम लोगों ने बड़ी खानदानी अभी भी सुना है बिकती है, बड़ा मजा आता था, तो थोड़ा इंजॉय भी करते थे। पहले जा रहे हो और फिर क्लास में तमीज से बैठे हो तो उस्ताद को चाहिए आपको और प्रोमोट करे, अप्रिशिएट करे, यार इस माहौल में ये बच्चा आके बैठा हुआ है उर्दू की क्लास में, लेकिन उस्ताद ने हमें किसी बात पे लगा दिया, इस बात पे नहीं लगा गोला गंडा खा के क्यों आया, क्योंकि उनकी क्लास में मैं बैठा हुआ था, वो कोई शेर मैंने गलत पढ़ लिया था, थप्पड़ लगा दिया उन्होंने। तो हमने तो अल्लाह का शुक्र है कुछ भी ना जहन में आया, ना उनके खिलाफ मनफी जज्बात पैदा हुए, भाई बड़े यार थप्पड़ लगा दिए तो। वैसे भी यार बड़ी उम्र का आदमी भी लगा दे तो भी चलता है मार्केट में, क्या ख्याल है, टीचर ना भी हो, बूढ़ा है बुजुर्ग है ये भी काफी है। तो अब मसला ये है कि अल्लाह मियां क्या कहते हैं, भाई गुस्से के कड़वे घूंट को पीने पर क्या मिलेगा, हो सकता है उस थप्पड़ पे शादियां हो गई हो मेरी, क्या ख्याल है। अल्लाह ने कहा हूर हूर तो बाद में, फिलहाल तेरी शादियां कराते हैं, तूने क्या किया है। हमने और भी टीचरों से थप्पड़ भी, अब्बा से भी खाए, अम्मा से भी चांटे खाए, अल्लाह का बड़ा, तभी हम अल्हम्दुलिल्लाह नॉर्मल हैं। जो बच्चे अब्बा अम्मा से पिटते कभी भी पिटे नहीं है ना, वो नॉर्मल नहीं होते। मारना ठीक नहीं है बच्चों को, पड़ पड़े दरिंदों की तरह कूट रहे होते हैं ना, ये खुद गधे होते हैं जिस इस तरह की हरकतें कर रहे होते हैं। कभी कभार वाजिबुल थप्पड़ है बच्चे, एक तो होते हैं ना वाजिबुल कतल फतवे होते हैं ना, ये फला वाजिबुल कतल, तो हर बच्चा बाप से वाजिबुल थप्पड़ होता है कभी कभार, कभी कभार, ठीक है ना, कोई गलती करे बिला वजह ना मार, तो उससे बच्चे के सॉफ्टवेयर क्या रहते हैं भाई, अपडेट, बिल्कुल फिट रहता है, उसका इम्यून सिस्टम भी डेवलप होता रहता है, वरना बिल्कुल बर्गर की तरह छुई मुई की तरह उसको बना दिया, किसी काम का नहीं रहता। शादी तो सवाल ही पैदा नहीं होता कि वो अपनी जिम्मेदारी पे कर सके, वो ऐसा बर्गर फैमिली बन जाता है कि जब उसको कोई रिश्ता बताया जाए तो कहते हैं अम्मी से पूछ के बताऊंगा। हमारे दोस्त ऐसे भी हैं, 35-35 साल के हो गए, कमबख्तों की शादी नहीं हो रही। मैंने कहा भाई शादी क्यों नहीं करते, कह रही अम्मी अभी राजी नहीं है, अम्मी से पूछ के बताऊंगा। ऐसा ही एक बंदा था, उसका मैंने कहीं पैगाम भिजवा दिया उसकी अम्मी से पूछ के, तो लड़की वालों के सामने जब वो अम्मी से पूछ के आया है ना, बैठा है, तो लड़की वालों ने कहा कैसे रखोगे बेगम को, उसने कहा भाई मेरी अम्मी सब फैसला करेंगी, अम्मी से पूछ के बताऊंगा। उन्होंने को अंदाजा हो गया कि इस घर में सास ने बहू का कचूमड़ निकालना है, सही है ना, जब सास बहू पे जुल्म करेगी तो ये किससे पूछेगा, अम्मी से पूछेगा। तो जिस आदमी में डिसीजन पावर ही ना हो, ठीक है अम्मी की खिदमत करे, हर चीज अम्मी से पूछ के थोड़ी होती है, कुछ चीजें अम्मी को बताने की भी होती है, अम्मी ये अब आपका मसला नहीं है, ये मेरा मसला है, तो काइंडली आप थोड़ा सा, तो डिसीजन पावर ही नहीं है, हर चीज अम्मी से, जब मैं छोटा था तो ठीक है अम्मी से पूछ के खा रहा था, आपको कुछ काम खुद भी तो कर ले, अम्मी की खिदमत भी अम्मी से पूछ के नहीं कर, बगैर पूछे कर अम्मी की खिदमत, वरना अम्मी से खिदमत में भी अम्मी से पूछेगा वो। क्या क्या समझाए यार, सारा चीजें मैंने समझाने का ठेगा लिया हुआ है, क्या खुद भी तो कुछ करो। मुफ्ती साहब मेरा नाम ये दोनों चीजें करना चाह रहे हैं, सवाल का खुलासा बता दूं, आलिम भी बनना चाह रहे हैं साथ साथ दुनिया भी कारोबार भी, तो बहुत अच्छी बात है भाई, अगर तालीम के साथ ही कोई बिजनेस कर लो ताकि अपने पांव पे खड़े हो सको, वेल डन। लेकिन तजर्बा यह है कि जो एक चीज को फोकस करके पढ़ते नहीं है ना, वो कारोबार के रहते हैं ना वो तालीम के रहते हैं, तो इससे फिर आपको इसमें मेहनत ज्यादा करनी पड़ेगी। तो ज्यादा मेहनत के लिए तैयार हो तो सुभान अल्लाह, लोग जाते हैं ना यूरोप में यूनिवर्सिटी में पढ़ रहे होते हैं, शाम को बिजनेस भी कर रहे होते हैं, पढ़ लेते हैं वो, बहुत स्ट्रगल करते हैं। पाकिस्तान में कमबख्त मेहनत नहीं है, सुस्त, मदरसे में जाएगा और साथ में कारोबार भी करेगा तो बहुत अच्छी बात है, लेकिन वो ना मदरसे का रहेगा ना कारोबार का रहेगा। अमरीका जाएगा ना पढ़ने के लिए तो यूनिवर्सिटी में पढ़ेगा भी, बिजनेस भी करेगा और कर लेगा दोनों काम, यहां नहीं करता क्योंकि यहां हर तरफ उसको अपने जैसे पोस्टी नजर आ रहे होंगे। अमरीका जाएगा सारे एक्टिव नजर आ रहे होंगे उसको, अपना दोस्त भी, आप वहां बैठ जाओ ना किसी दोस्त के पास, कल गप्पे लगाते हैं, वो कहता है मैं यहां पढ़ने आया हूं, मैं गप्पे लगाने नहीं आया। यहां जब आप मदरसे में जाओगे बिजनेस भी करोगे तो फिर कोई भी गप्पे लगाने आएगा, आप सब कुछ छोड़ के उसके साथ गप्पे लगाने के लिए बैठ जाओगे, कभी शनवारी जा रहा है, कभी चाय के होटल जा रहा है, कभी कहां जा रहा है, वो भी आपको मोटिवेट नहीं करेगा, वो भी चूंकि सुस्त है आपकी तरह, आप भी सुस्त, دو سس جب ایک ساتھ مل جائیں تو وہ والا قصہ ہوتا ہے، دو سس لیٹے ہوئے تھے، ایک کے بیر آ کے سینے پہ گرا، تو ایک گھڑ سوار جا رہا تھا، اس نے آواز دی گھڑ سوار کو، بھائی صاحب ذرا ادھر آنا. گھڑ سوار واپس آیا، کیا کام ہے یار، ذرا نیچے تو اترو یار. نیچے اتر گیا، قریب تو آؤ یار، قریب آ گیا. بھائی یہ بیر اٹھا کے میرے منہ میں ڈال دے، یہ ہماری قوم کا حال ہے. شاید میں بھی اس میں داخل ہوں، میں اپنے آپ کو مستثنی نہیں کر رہا. سستی ہمارا قومی مسئلہ ہے، پوری قوم کیا ہے سست. یورپ میں جا کے ایک دم وہاں جتنے پاکستانی ملے، آسٹریلیا میں، امریکہ میں، جاپان میں، یار ایسے خاندانی ایسے ایکٹیو ہیں، گورے ان کے ملازمت کر رہے ہیں بیٹھ کے، تعلیم میں بھی اتنا آگے نکل گئے. امریکہ میں پاکستانی ڈاکٹروں کی اور انڈین ڈاکٹروں کی بڑی قدر ہے، پتہ ہے آپ کو؟ وہاں پاکستانی اور لندن میں بھی پاکستانی اور انڈین ڈاکٹر زیادہ ایکسپرٹ نظر آئے ہمیں انگریزوں سے، گورے ان سے سیکھ رہے ہوتے ہیں حضرت ٹیکہ کدھر لگانا ہے. نہیں ہمیں بڑی خوشی ہوتی ہے، سر آپ بتائیں. یہ انڈا موڑ والے ڈاکٹر سے ایک جیپنیز پوچھ رہا ہے کہ سر یہ والے رائٹ میں لگانا ہے یا لیفٹ والے کولے میں لگانا ہے ٹیکہ، یہ گائیڈ کر رہا ہوتا ہے ان کو. لیکن یہاں پر تھا، آپ اس کا حال دیکھو یار کیا ہوگا، یہاں حال دیکھا ہوگا. تو سارا ساری کریم ہماری باہر جا رہی ہے، اور تو یہاں سارے ہم جیسے سست. تو جب وہ سست ملتے ہیں تو وہ نہیں، میں واقعہ پہلے کمپلیٹ کر لوں. تو اس نے کہا کہ سر یہ بیر اٹھا کے میرے منہ میں ڈال دو. گھڑ سوال نے بولا کمبخت تو خود نہیں کر سکتا تھا یہ کام، اور اگر تیرے میں ہمت نہیں تھی تو یہ ساتھ جو کمبخت لیٹا ہوا ہے اس کو بول دیتا نا، لیکن وہ بھی اسی جیسا سست. موٹیویشن کہاں ملے گی اس کو؟ تو کہتا ہے یہ اس سے میں دوسرا فوراً چیخ اٹھا، کہہ رہے نا مجھ سے کہتا نا بیر اٹھا کے منہ میں ڈالو، میں نہیں ڈالتا. گھوڑ سوار نے بولا کیوں بھائی تیری دشمنی ہے؟ کہہ رہے نہیں میں لیٹا ہوا تھا، میرے منہ پہ آ کے کتا پیشاب کر رہا تھا، میں اس سے کہہ رہا تھا ہٹا، یہ نہیں ہٹایا، میں اس سے کہہ رہا ہوں ہٹا اس کو، یہ پھر بھی نہیں ہٹا رہا تھا. یہ ایسا آدمی ہے یہ میں. اب یہ دو سست جب ایک جگہ اکٹھے ہوں گے تو موٹیویشن ملے گی. آپ یورپ میں، جاپان میں، آسٹریلیا میں، امریکہ میں جب کسی پاکستانی سے ملتے ہیں آپ کو وہ ایکٹیو نظر آئے گا، دن میں پڑھ رہا ہے، رات میں جاب کر رہا ہے، بھاگ رہا ہے، دوڑ رہا ہے، وہ کہہ رہا ہے یار میں آیا اسی سلسلے میں ہوں یہاں پہ، میں یہ کام نہیں کروں گا، میرا تو سارا ویزے کی فیس ضائع ہو جائے گی، میں نے باپ کو بھی منہ دکھانا ہے، پیچھے پورا خاندان پڑا ہوا ہے، وہ سب مجھ سے بڑی امیدیں لگا کے بیٹھے ہوئے. ایسا ہل رہا ہوگا. یہاں کیا ہوگا؟ یہاں جب آپ کسی سے ملیں گے وہ آپ سے بڑا سست ہوگا. وہ کاروبار کرنے کے طریقے بتا رہا ہوگا، کاروبار نہیں کر رہے گا وہ. تو جب سارا ماحول ایک جیسا ہوتا ہے تو موٹیویشن نہیں ملتی ہے. اس لیے مدرسے میں جاؤ، پڑھو اور بزنس بھی کرو، اس سے انسان مضبوط ہو جاتا ہے. ہم نے کچھ علماء دیکھے ہیں جو مدرسے میں گئے، نئی بزنس کیا انہوں نے، لیکن ان میں توکل اتنا تھا کہ غربت میں انہوں نے گزارا کیا، ساری زندگی کسی کے سامنے ہاتھ نہیں پھیلائے، اور انہوں نے کہا ہم نے اپنے آپ کو دین کی خدمت کے لیے وقف کر دیا ہے. تو ایسے بھی لوگ ہیں، ہمارے اکابر تو اسی طرح تھے، لیکن ایسے لوگ مارکیٹ میں اتنا پاورفل توکل بہت کم لوگوں میں ہوتا ہے. ورنہ ہوتا کیا ہے کہ جب آپ اس طرح کا توکل کرتے ہو، جب آپ افورڈ نہیں کر پاتے، تو کل جب مالی حالات خراب ہوتے ہیں تو پھر ادھر سے چندہ لے لوں، کچھ ایسا ہے مدرسے کا چندہ ہے کچھ خود استعمال کر لوں، بعد میں مدرسے کے ڈبے میں ڈال دوں گا، کچھ مسجد کا ڈبے سے کچھ نکال لوں بعد میں ڈال دوں گا، پھر ہوتے ہوتے کاروبار کا چسکا لگتا ہے، پھر آدمی کہتا ہے سارا ہی لے لو بعد میں دے دوں گا، پھر ڈبل کر لو، پھر کرپشن، پہلے تو شروع میں تعویل کر کے کرپشن ہوتی ہے، پھر سچی مچی میں کرپشن شروع. ورنہ اگر کرپشن نہیں بھی ہو تو بھکاری پن تو آ ہی جاتا ہے. جب بھی کوئی سیٹ جیب میں ہاتھ ڈالے گا ان کو یہ لگتا ہے شاید میرے لیے ہدیہ نکال رہا ہے، یہ لالچ پن آ جاتا ہے. تو جس میں پاور فل توکل ہونا، وہ تو مدرسے میں جائے کشتیاں جلا کے، سمجھتے ہو، اور پھر بولے جو مرضی حالات آ گئے کسی کے سامنے ہاتھ نہیں پھیلانا، توکل کرنا ہے، اللہ پہ اعتماد کرنا ہے. سوال پیدا ہوتا ہے شادی کیسے ہوگی؟ بھائی جو ہونے والی ہوگی اس کو بھی بتا دینا ہے، روکھی سوکھی میں گزارا کرنا ہے تو آ جاؤ، ورنہ وہیں بیٹھی رہو. تو ایسے لوگ مارکیٹ میں ہوتے ہیں لیکن تھوڑے ہوتے ہیں. تو ہم جب مدرسے میں آئے تھے تو ہمارے حضرت نے تو ہمیں یہی سکھایا تھا، بھائی دنیا کا آپ چھوڑ دو فکر، کشتیاں جلا کے آؤ، اللہ کھلائے گا، اللہ پلائے گا. اور کھلانے پلانے کا حضرت مطلب بتاتے تھے، کہ یہ مطلب نہیں کہ خربوں روپے آئیں گے، حضرت فرماتے تھے بس بھول جاؤ، اپنے آپ کو دین کی خدمت کے لیے وقف، جت جاؤ دین میں، روٹی ملے تو بھی ٹھیک، نہیں ملے بولو تو بھی ٹھیک. تو حضرت نے تو ہمیں یہ سکھایا تھا. تو لیکن ہر آدمی میں یہ سافٹ ویئر انسٹال ہوتے نہیں. اس لیے نارمل جو شریعت کا حکم ہے نا لوگوں کے لیے وہ یہی ہے کہ اس طرح کوئی کام مت کرو کہ کل بعد میں لوگوں کے سامنے ہاتھ پھیلانے پڑے. اس لیے میں دینی مدارس کے طلبہ سے یہی کہتا ہوں, نارم جو عام طور پر تو اتنا توکل نہیں ہوتا نا طلبہ میں, تو نظر آ رہا ہے نا کہ نہیں ہوتا, دائیں بائیں ادھر ادھر سے پھر وہ ان کی نیتیں خراب ہوتی ہیں. تو بھائی اپنے پاؤں پہ کھڑے ہو, خود ابھی سے بزنس بھی کرو, ابھی سے تعلیم کو بھی فوکس کرو, لیکن پھر یورپ میں امریکہ والوں کی طرح کرو, سس لوگوں کی طرح کیا تو نہ بزنس کے رہو گے اور نہ مدرسے کے رہو. پھر اسٹرگل کرو, محنت کرو, جب آدمی خود کماتا ہے تو سر اٹھا کے جیتا ہے. تو کمیٹی والوں کو چاہیے اماموں کو اچھا رکھیں, جس جگہ مسجد ہے وہاں جو لیونگ اسٹینڈرڈ چل رہا ہے امام کا اسٹینڈرڈ بھی وہی ہونا چاہیے. وہاں جو نارمل لوگوں کی تنخواہیں ہیں کم از کم اتنی تنخواہ امام کی بھی بولو ہونی چاہیے. بہت ہی لچڑ ہیں یہ کمیٹی کے لوگ, بہت لچڑ ہوتے ہیں. ہم تو مولوی ہیں نا, ہمیں پتا ہے, ہمارا تو واسطہ پڑتا ہے, بہت نچوڑتے ہیں امام کو. پھر ان کو بھی بہت دفعہ دو نمبر امام ملتے ہیں, صحیح نچوڑتے ہیں پھر لوگوں کو. وہ پھر دائیں بائیں سے اتنا کہ وہ پھر اتنا کر کے نا کمیٹی ہی کو کک آؤٹ کر دیتے ہیں تھوڑے دنوں میں. امام مسجد میں پرانا ہو جائے نا تو کمیٹی کو پھر وہ بعض دفعہ, سارے امام ایسا نہیں کرتے لیکن پھر کمیٹی کو کیا بنا لیتا ہے, یرحمان, پھر وہ انتقام لیتا ہے کمیٹی سے. تو ایسا مت کرو, پہلے سے ہی اس کو اتنا اچھا کر دو آپ, اور اس کو بولو بھائی دائیں بائیں سے ایک روپیہ لینے کی اجازت نہیں ہے, آپ کو ہم یہ خاندانی اچھی تنخواہ دیں گے اور چندہ مسجد کا ہمارے پاس آئے گا, آپ کے پاس نہیں جائے گا. سمجھتے ہو؟ کیا کریں, کہاں سے کہاں بات چلتی ہے. ایک منٹ, مزاحم شادی کے لیے ہدیے کو تیار کرنے کا کہہ رہے ہیں, دوسری شادی کے لیے اہلیہ کو تیار کرنے کا آسان نسخہ بتا دیں. اہلیہ کبھی بھی تیار نہیں ہوگی, اس کی غیرت کا تقاضا ہے کہ وہ تیار نہ ہو. یہ پاگل پنے والی بات ہے کہ تمہاری بیوی کہہ کے آپ ایک اور شادی کر لو. اس کا نبی صلی اللہ علیہ وسلم نے جب نکاح کرتے تھے امی عائشہ کو تکلیف ہوتی تھی, غیرت آتی تھی ان کو. تو عورت کا جو کام ہے وہ اس کو کرنے دو, آپ کا جو کام ہے وہ آپ. یہ ایسا ہی ہے جیسے مفتی صاحب قربانی کے بکرے کو آپ سمجھائیں کہ خود ہی لیٹ جائے قربانی والے دن آ کے. بکرا کا یہی ہے کہ وہ نہیں لیٹے, سمجھ رہے ہو؟ بکرے پر لازم ہے کہ وہ کیا کرے, بیل پر لازم ہے رستہ توڑ کے بھاگے. بھاگے گا یہ اس کی عقل صحیح ہونے کی علامت. اگر وہ آ کے لیٹ جائے گا تو اس کا مطلب اس کی کھوپڑی ٹھیک کام نہیں کرتی. تو بھائی جو عورت کا کام ہے وہ عورت کو کرنے دو, عورت کا کام ہے. متنبی کا شعر, علی احبتی ان یملؤ بالصافیات الاقبوبا وعلیہم ان یبذلوا وعلی اللہ اشربا. کیا خاندانی شعر متنبی کہہ گیا. متنبی ایک شاعر گزرا ہے, اس کے بہت سارے دوست تھے شراب پیتے تھے, یہ ہزار سال پرانا قصہ ہے. وہ شرابی دوست تھے نا, تو یہ کبھی کبھار شراب خانے میں ان سے ملنے کے لیے جاتا. متنبی کو شراب سے نفرت تھی, وہ کہتا تھا یہ غیر اخلاقی چیز ہے. ٹھیک ہے, متنبی کہتا تھا مرد کی مردانگی یہ نہیں ہے کہ شراب پیے, مرد کی مردانگی ہے تیز رفتار گھوڑے کی پشت پہ سوار ہو کر دشمن سے لڑے. گھمسان کی جنگوں میں بہادری کے جوہر دکھانا یہ مردانگی ہے, پی کے ٹون ہونا یہ مردانگی نہیں ہے. یہ اس کا اسٹائل تھا متنبی کا. متنبی سے کسی نے پوچھا تمہیں جانتا کون ہے, اس نے کہا مجھے تلوار جانتی ہے کہ میں کون ہوں, کیونکہ میری سلام دعا اکثر کس کے ساتھ ہوتی ہے, تلوار کے ساتھ. ابے یار تمہیں ہر بات میں نا سمجھانے کے لیے مثال دینی پڑتی ہے. دیکھو کوئی رشتے والے آتے ہیں لڑکے والے کے بارے میں پوچھتے ہیں یہ لڑکا کون ہے, تو آپ کہتے ہو فلاں آدمی اکثر اس لڑکے کے ساتھ نظر آتا ہے, وہ زیادہ جانتا ہوگا اس کے بارے میں کہ یہ کون ہے, کیونکہ جو آپ کے پاس زیادہ ٹائم اسپینڈ کرتا ہے وہ آپ کے بارے میں زیادہ جانتا ہے. تو متنبی شاعر تھا, وہ ہر بات کو شاعری انداز میں کہتا. اس سے کسی نے پوچھا کہ آپ کے بارے میں ہمیں کہاں سے نالج ہوگی کہ جو ہمیں بتائے کہ آپ کون ہیں. متنبی نے فوراً شعر پڑھ دیا, مجھے تلوار جانتی ہے کہ میں کون ہوں, مجھے کتاب جانتی ہے کہ میں کون ہوں, اور اگر میرے بارے میں آپ کو نالج چاہیے تو گھوڑے سے پوچھو, وہ پوری معلومات میرے بارے میں آپ کو پرووائڈ کرے گا, کیونکہ میرا واسطہ تین چیزوں کے ساتھ ہی ہوتا ہے. یا تو میں مصنف ہوں, کتاب پڑھتا ہوں اور ہر وقت کتابوں میں مشغول رہتا ہوں, یا میں گھوڑے کی پشت پہ آپ کو نظر آؤں گا, اور یا میرے ہاتھ میں کیا ہوگی بولو. یہ پہلے زمانے کے نوجوانوں کے فخر کرنے کے اسٹائل ہوا کرتے تھے. آج نوجوان پتہ ہے کس چیز پہ اسٹائل مار رہا ہے, آئے گا یوں کر کے نا واک کرتا ہوا, ایک چیز شیروانی پہنی ہوگی اور بیوٹی پارلر سے باقاعدہ رگڑے لگا کے آیا ہوگا منہ پہ, اور میک اپ کروا کے آیا ہوگا, اور پورا مہنت ہجڑا بن کے آیا ہوگا, اور پھر ٹک ٹاک پہ کہے گا بتاؤ میں کیسا لگ رہا ہوں, بتاؤ میں کیسا لگ رہا ہوں. ابے تو آدمی ہے تو لپسٹک پاؤڈر کیوں لگا رہا ہے, اس پہ فخر کیوں کر رہا ہے تو؟ پھر دلہن مرد تیار کر کے فخر کر رہے ہیں کہ میں نے کیسی دلہن تیار کی ہے. تو متنبی نے ان سب کو بتایا کہ بھائی کسی مرد کے بارے میں پوچھنا ہونا کہ کون کیسا ہے, تو متنبی نے کہا میرے بارے میں پوچھو گے تو دلہنوں سے نہیں پوچھو, میں بیوٹی پارلر میرا دلہنیں تیار کرنے کا نہیں ہے. میرے بارے میں پوچھو گے بیوٹی پارلر والا نہیں بتائے گا بڑا خوبصورت چہرہ اس کا. یہ چیزیں عورتوں پہ سوٹ کرتی ہیں, آدمیوں پہ سوٹ نہیں کرتی. متنبی سے کسی نے پوچھا بھائی تیرے بارے میں معلومات لینا چاہتا ہوں, تیرا اٹھنا بیٹھنا کن لوگوں کے ساتھ زیادہ ہے؟ اس کا خیال تھا متنبی کہے گا بھائی وسیم بھائی سے جا کے پوچھ لو, زیادہ تر میں گٹر کے ڈھکن پہ اسی کے ساتھ بیٹھتا ہوں, تاش اسی کے ساتھ کھیلتا ہوں. ہم تو یہی جواب دیتے ہیں نا بھائی, مجھ سے آپ پوچھیں مفتی صاحب آپ کو کون زیادہ جانتا ہے, میں اپنے بچپن کے دوستوں کا بتا دوں گا, یار دیکھو آٹھویں کلاس سے ہم اکٹھے ہیں, نویں کلاس سے ہم اکٹھے ہیں, دیکھو ہم تفریح پہ بھی اکٹھے جاتے تھے, پڑوس میں بھی رہتے تھے, یہی بتاؤں گا نا میں. متنبی سے بالکل یہی سوال پوچھا گیا. مجھے یہ واقعہ بتانے میں مزہ بہت آ رہا ہے اس لیے میں مزے لے کے سنا رہا ہوں. متنبی سے کسی نے پوچھا بھائی تیرے بارے میں رپورٹ کس سے پوچھیں, وسیم بھائی کے ساتھ تیرا اٹھنا بیٹھنا زیادہ ہے یا کلیم بھائی کے ساتھ تو شاپنگ کرنے جاتا ہے, تیری لانگ ٹریولنگ کس کے ساتھ ہوتی ہے, جب تو بغداد فتح کرنے گیا بغداد گیا تھا تو تیرے ساتھ کون تھا, ہم اس سے پوچھیں گے تیرے بارے میں, تو ذرا بتا یار تجھے کون جانتا ہے. کیا شیر پڑا متنبی نے یار, متنبی نے کہا میرے بارے میں پوچھنا ہے تین چیزیں ہیں جو مجھے اچھی طرح سے جانتی ہیں. اعز مقام فی الدنا سرج سابح, کہتا ہے تیرتے ہوئے گھوڑے کی پشت, یہ مرد کے لیے سب سے اونچا مقام ہے, اس سے اچھا مرد کسی پوزیشن میں بولو نہیں لگتا, دولہا بنا ہوا بھی نہیں لگتا. صحیح ہے نا, مرد سب سے اچھا کہاں لگتا ہے؟ جب تیرتے ہوئے گھوڑے کی پشت پہ بیٹھا ہوا ہو, یہ مقام مرد کے لیے سب سے کیا ہے؟ اچھا. اور سب سے بہترین دوست, آپ کسی سے پوچھ لے تو کہے کہ خوبصورت سی گرل فرینڈ ہو اور ایسے کوہنیوں باہوں میں باہیں ڈال کے قاضی اعظم کے مزار پہ فاتحہ پڑھنے کی نیت سے ٹوپی کرا کے گئے ہوئے ہو, سب سے بہترین مقام یہی ہے نا, یہ لوگ یہی کہیں گے نا, سب سے بہترین ہم نشیں, جلیس کہتے ہیں ہم نشیں کو, ہم نشیں پتا ہے کسے کہتے ہیں؟ جو اکثر آپ کے ساتھ رہتا ہے. تو متنبی سے پوچھا بھائی سب سے بہتر ہم نشیں کون سا ہے, آج کے نوجوان سے پوچھا جاتا وہ کہتا فلانی ڈمکانی, کچھ بھی نام لے لیتا, اور سب سے اونچا مقام کون سا ہے, بہترین مقام مرد سے کون سا ہے, وہ کہتا ہے بیوٹی پارلر پہ تیار ہوتے ہوئے جب اس کے تھریڈنگ ہو رہی ہو اور گھسائی ہو رہی ہو, سب سے بہترین مرد کے لیے. متنبی کیونکہ فطرت پر تھا, مسلمان تھا, ایسے کلچر میں پیدا ہوا جب مسلمانوں نے دنیا پہ حکومت کی تھی, ہماری فوجیں یورپ کو فتح کرنے نکلی ہوئی تھیں, سمجھتے ہو ٹک ٹاک ایجاد نہیں ہوا تھا, اس لیے متنبی نے کیا خاندانی جواب دیا. اتنا لمبا تو متنبی نے جواب نہیں دیا جتنا اس جواب کو ایکسپلین کرنے میں مجھے مزہ آ رہا ہے. متنبی نے کہا احب مقام فی الدنا سرج سابح, تیرتے ہوئے گھوڑے کی پشت مرد کے لیے سب سے عزت والا مقام, جہاں مرد کو سلوٹ کرنے کو دل چاہتا ہے, عزت والا مقام. وخیر جلیس فی الزمانی کتاب, اور زمانے میں سب سے خوبصورت ہم نشین کتاب ہے, مرد کے ہاتھ میں کتاب بہت بولو اچھی لگتی ہے, بیٹھا ہوا ہے اور کیا پڑھ رہا ہے, کتاب پڑھ, چشمہ لگا ہوا ہو اور مطالعے میں مشغول. آج کیا ہو رہا ہے, ٹک ٹاک پہ ڈانس میں مشغول. یورپ میں ہم نے دیکھا ٹرینوں میں لوگ کتاب لے کے بیٹھے ہوئے ہوتے ہیں, ہماری سوسائٹی میں کتاب مارکیٹ سے شارٹ. اچھا خیر آگے چلتے ہیں. اور پھر متنبی سے پوچھا آپ کے بارے میں رپورٹ لینی ہو تو کس سے لے, ہم سب سے زیادہ اٹھنا بیٹھنا آپ کا کس سے ساتھ, سلیم بھائی کے ساتھ آپ گٹر کے ڈھکن پہ بیٹھتے ہیں یا وسیم بھائی کے ساتھ؟ تو متنبی نے اس کا بڑا خاندانی جواب دیا, اس نے کہا مجھے میرے بارے میں جاننا چاہتے ہو تو نہ سلیم بھائی کے پاس جانے کی ضرورت ہے آپ کو, اور نہ وسیم بھائی کے پاس, نہ سبکتگین کے پاس اور نہ جمشید سے میرے بارے میں پتا چلے گا. میرا اصل میں اٹھنا بیٹھنا تین چیزوں کے ساتھ زیادہ ہے, میرا اٹھنا بیٹھنا ان کے ساتھ زیادہ ہے, گھوڑا کتاب تلوار, میری زندگی کس میں گزری ہے, گھوڑے کی پشت پہ ہاتھ میں تلوار, اور جب فارغ بیٹھا ہوں تو ہاتھ میں کیا کتاب. تو جتنا اچھا مجھے کتاب ایکسپلین کر سکتی ہے, تلوار کو میرے بارے میں رپورٹ پتا ہے, گھوڑے کو میرے بارے میں, میرے گھوڑے سے جا کے پوچھو گے وہ بتا دے گا, تلوار سے پوچھو گے بتا دے گا. آپ کہہ سکتے ہو کہ یار متنبی تیرا دماغ خراب ہے, تلوار کیسے بتائے گی, تلوار کی کیا زبان ہوتی ہے, اصل میں وہ یہ کہنا چاہ رہے ہیں تلوار پہ میرے کارنامے نقش ہو چکے ہیں. جب تلوار سے جا کے پوچھو گے نا میں کیا ہوں تو پھر تلوار تمہیں رپورٹ پیش کی کرے گی, فلاں موقع پہ اس تلوار سے میں نے اتنی بہادری دکھائی اور کیسے میں نے علاقوں کو فتح کیا, کیسے اپنے دشمنوں کو میں نے بہادری میں زیر کیا, کیسے میں نے مظلوموں کی مدد کی. گھوڑا رپورٹ پیش کرے گا کہ اس گھوڑے کی پشت پہ سوار ہو کے میں نے کیا کیا کارنامے سر انجام دیے. تو میرے دوست میرے کارناموں کا نہیں بتائیں گے, گھوڑا اور تلوار بزبان حال. اور کہتے ہیں آج جو میرے پاس نالج ہے جس سے میں لوگوں کو گائیڈ کرتا ہوں, یہ نالج مجھے کہاں سے ملی ہے؟ کتاب سے. کتاب بتائے گی, میری جو میں نے کتابیں پڑھی ہیں وہ بتائیں گی کہ میرے پاس نالج کتنی ہے. جس کے پاس نالج ہوتی ہے وہ لوگوں کو گائیڈ کر سکتا ہے. سمجھتے نہیں ہو کیا ہو گیا؟ یہ شعر میں نے شروع کہاں سے کیا, ہم تو شعر میں ہی بہہ گئے. یہ لایا کس سلسلے میں تھا میں متنبی کا شعر؟ ابے نہیں یار, ہے ہاں, تو وہ شعر سنا رہا تھا متنبی کا آپ کو. تو فلما انخنا رکزنا الرماح بین مکارمنا والعلا لتعلم مصر ومن بالعراق ومن بالعواصم انی الفتا وانی ابیت وانی وفیت وانی عطوت علی من عطا. کیا شعر ہے یار. متنبی کہتا ہے ہم جب چلے نا تلواریں لے کے تو ہم نے مقابلے کیے, دشمنوں کی کھوپڑیاں اڑائیں, بہادری کے جوہر دکھائے. رات کو جب ہم نے اسٹے کیا اور تلواروں کو جو ہم نے زمین پہ گاڑا تو اصل میں وہ زمین پہ نہیں گاڑا تھا, وہ اس بات پہ میں نے اسٹیمپ لگائی تھی, مہر لگائی تھی کہ میں ایک جوان آدمی ہوں اور میں دشمن کی بات نہیں مانتا, اور جو مجھ پہ سرکشی کرتا ہے تو سرکشی کے جواب میں میرا رسپانس بھی کون سا ہوتا ہے؟ بزدلی کا نہیں ہوتا بلکہ سرکشی کا ہوتا ہے. تاکہ یہ بات مصر والوں کو بھی پتا چل جائے, عواصم والوں کو بھی, عراق والوں کو بھی. یہ بتانے کے لیے اپنی تلوار کو میں نے زمین پہ گاڑا تو اصل میں اس مضمون پہ میں نے مہر لگائی ہے, یہ تلوار زمین پہ نہیں گاڑی ہے. آپ لوگ کو مزہ نہیں آ رہا, میں کیا کروں, مجھے بہت مزہ آ رہا ہے یہ شعر پڑھنے میں. آگے چلتے ہیں. آ رہا ہے نہیں یار, ابھی میں کس سے شعر دوں نا, بیوٹی پارلر کے. وہ بندہ دولہا تیار ہو کے آیا تھا, خدا کی قسم طارق روڈ پہ ایسا بیوٹی پارلر ہے بندے کو پتہ ہی نہیں چلتا کہ آدمی ہے کہ یہ کیا ہے. ہی اور شی کا فرق کیا کر دیا اس بیوٹی پارلر نے, ختم. ہو سکتا ہے بہت سے لوگ کہیں گے یار ہمیں بھی نمبر بتا دو ذرا اس کا. تو نوجوان کا آج کل اسٹائل یہ ہوتا جا رہا ہے, اس لیے میں ان کو شعر پڑھا کے نا تھوڑا آدمی بنا رہا ہوں. میں چار شادیوں کا بھی اسی لیے قائل ہوں کہ تمہیں ہی لگو, تم دیکھنے میں پورے کیا لگو, ہی. دنیا میں ہی اور شی کا فرق کیا ہو رہا ہے, ختم. اچھا خیر وہ شعر کو حمل کر دوں. تو متنبی نے یہ بیوی کی شادی کی والی بات پر شعر سنا رہا ہوں کہ انہوں نے کہا تھا وائف شادی کی اجازت نہیں دے رہی دوسری شادی کی, تو اس میں کہہ رہا ہوں وائف کا کام ہے منع کرنا, آپ کا کام ہے منع نہ ہونا, اس کا کام اس کو کرنے دو. تو اس پہ میں شعر سنا رہا ہوں کہ متنبی بڑا بہادر تھا, وہ کہتا تھا مجھے تلواروں کی چھاؤں میں مزہ آتا ہے, یہ مردانگی. شراب پی کے ادھر ادھر جھومنا یہ مردوں کا کام نہیں, یہ تو شہوت پرستوں کا کام ہے نا. تو اس لیے متنبی نے کہا شراب خانے میں گیا اپنے دوستوں سے ملنے کے لیے, تو دوست پی بھی رہے تھے اور متنبی کو پلانے کی کوشش بھی کر رہے تھے کہ کائنڈلی دو گھونٹ ہماری طرف سے دادی کے اسالے ثواب کے لیے, استغفر اللہ. یعنی پی ایسے ہی لوگ رہے ہوتے ہیں جیسے کوئی ثواب مل رہا ہے, تو دو گھونٹ ہماری طرف سے بھی ہو جائیں. متنبی نے ایسے موقع پہ یہ شعر پڑھا, لی احبتی ان یبذلو, کہ میرے دوستوں پہ یہی چیز سوٹ کرتی ہے کہ مجھے پلانے کی کوشش کریں, کیونکہ اگر وہ مجھے پلانے کی کوشش نہ کریں اس کا مطلب وہ میرے دوست نہیں ہے. جس چیز میں ان کو مزہ آ رہا ہے تو دوست چاہتا ہے کہ اس مزے میں میرے ساتھ میرا دوست شریک ہو. تو اس نے کہا تم بالکل ٹھیک کر رہے ہو, تم پہ اگر تمہیں تم مجھ سے شراب کا نہ پوچھتے اس کا مطلب تم میرے دوست نہیں ہو. لی احبتی ان یبذلو, کہ میرے دوستوں پہ یہی چیز سوٹ کرتی ہے کہ مجھے پلانے کی کوشش کریں. وعلی اللہ شربا, مجھ پہ جو چیز سوٹ کرتی ہے وہ یہ کہ میں نہ پیوں. نہیں آئی بات؟ لی احبتی ان یبذلو وعلی اللہ اشربا, ان پر لازم ہے کہ پلائیں, ان کی دوستی کا تقاضا ہے اور میری بہادری کا تقاضا ہے کہ میں نہ پیوں, کیونکہ مجھے جنگوں میں نشہ آتا ہے شراب کا, مجھے بوتلوں میں نشہ نہیں آتا, میرا نشہ کسی اور چیز میں ہے. تو میں کہتا ہوں بیگم پر لازم ہے کہ شوہر کو دوسری شادی سے روکے, اس کی محبت کا تقاضا ہے, آپ کی مردانگی کا تقاضا ہے, آپ نہ رکیں. آپ بولیں بیگم تم اتنی اچھی ہو, میں چاہتا ہوں ایسی اچھیاں اور بھی آ جائیں. تم سے شادی کے بعد مجھے پتا چلا کتنی بڑی نعمت ہے اور یہ سب تمہاری وجہ سے ہوا. جب میں کنوارا تھا مجھے تو پتا ہی نہیں تھا کہ کتنی بڑی نعمت ہے. تم میری زندگی میں خوشیاں لے کر آئی. آج مجھے پتا چلا کہ محبت اور خوشیاں کیا ہوتی ہیں. میں چاہتا ہوں کہ میں ایسی تین خوشیاں اور لے آؤں. سمجھتے وہ غصہ کرے گی روئے گی. تو آپ متنبی کا یہ شعر پڑھ لیا کرو. لی احبتی این یبذلو وعلی اللہ اشربا. بیگم تم پہ یہی سوٹ کرتا ہے کیونکہ تمہاری جو مجھ سے محبت ہے, عورت محبت میں شرکت برداشت نہیں کرتی. تمہاری محبت کا تقاضا یہی ہے. جتنی محبت ہے مجھے پتا ہے کہ تم محبت کرتی ہو مجھ سے. سمجھ میں آ رہی ہے بات. تم پر بہت اچھا لگ رہا ہے یہ. لیکن ہماری مردانگی کیسے ہے بھائی؟ دوسری اس لیے کہ بیگم اگر مرد کے لیے ایک بیوی کافی ہے اور بیوی کے لیے تو ایک مرد کافی ہے, تو پھر اس کا مطلب اس ریلیشن میں طاقت اور قوت کے لحاظ سے مجھ میں اور تم میں کوئی فرق نہیں ہے. تم میں پھر آدمی کس بات کا ہوا نہیں ہے میرا خیال ہے بھائی. مرد کے لیے اگر ایک عورت کافی ہے اور ایک عورت کے لیے بھی ایک مرد کافی ہے, تو اس کا مطلب جتنی ڈیزائر جتنی طاقت عورت میں ہے اتنی ہی طاقت مرد میں ہے. تو پھر آدمی کس بات کے ہوئے آپ؟ نہیں یہ بات. مرد کا مطلب اس میں طاقت عورت سے, یہ ڈیزائرز عورت سے زیادہ, اس میں ڈیزائرز عورت سے زیادہ ہیں. اس لیے غلام کو بھی اللہ نے دو شادیوں کی اجازت دی ہے, جو آج کل غلام مارکیٹ سے شارٹ ہوئے میں غلام کو بھی اجازت دی ہے. تو اس کا کام ہے بھائی, اس پہ غصہ مت کرو. آپ کا کام کیا ہے؟ جو آپ کو اللہ نے اتھارٹی دی ہے. ہاں عورت کو یہ چاہیے اتنا ریئیکشن نہ کرے کہ کفر تک پہنچ جائے. بعض دفعہ اسلام کو برا والا کہنا شروع کر دیتی ہیں. اور ایک اعتدال, ایک حد, ایک لمٹ ہونی چاہیے. ہر چیز ایک لمٹ میں برداشت ہوتی ہے. تو عورت کو میں کبھی بھی نہیں کہتا اپنے میاؤں کی دوسری شادی کرائیں, یہ اچھا نہیں ہے. عورت کو تکلیف ہوتی ہے, یہ نیچرل ہے. اس کی تکلیف کیا ہے؟ نیچرل ہے. آپ کو اللہ نے اجازت دی ہے بھائی, ٹھیک ہے, آپ کر سکتے ہو تو کر کے بتا دو, نہیں ہے تو نہیں کرو. ہمت تو اب آپ میں کتنی ہمت ہے. اور عورت اگر خود کہہ دے نا آپ کر لو, تو پھر مرد نبھاتا بھی نہیں ہے. کیونکہ جب مشکل چیز پلیٹ میں رکھ کے ملتی ہے تو اس کی قدر نہیں ہوتی. آپ جب لڑ جھگڑ کے ٹینشنیں برداشت کر کے کرو گے تو آپ کو پتا چل جائے گا بھائی سوسائٹی میں سروائیو کرنا کتنا مشکل ہے اور اس کو نبھانا کتنا مشکل. تو حوصلہ پیدا ہوگا, پھر نبھا بھی لوگے. کیونکہ جن لوگوں کی بیویوں نے کرائی نا, ایکچولی آپ ایک اور شادی کریں وہ کسی کام کے نہیں بےچارے. کیونکہ انہوں نے کوئی مشکلات کا اندازہ ہی نہیں تھا. جب مشکلات کا اندازہ ہی نہیں تھا تو وہ پھر نہیں چلا پائے. وہ برباد ہو گئے. پہلی کو بھی برباد کر دیا, دوسری کو بھی برباد کر دیا. تو اس لیے لڑ لڑ کے جو کام ہوتا ہے وہ لڑائی کے دوران ہی پتا چل جائے گا آپ میں تپڑ کتنا ہے. سمجھ رہے ہو؟ لڑائی کے دوران ہی پتا چل جائے گا. دھمکیاں جھیل گئے تو آگے چلا لو گے. اگر دھمکیوں سے ڈر گئے اس کا مطلب تمہارے اندر دم نہیں ہے. تو تم وہ کام کیوں کر رہے ہو جو تم آگے تمہارے اندر حوصلہ نہیں ہے اسے چلانے کا؟ تو یہ بچوں کا کام نہیں ہے, یہ آدمیوں کا کام ہے. تو آدمیوں پہ ہی سوٹ کرتا ہے جو یہ سارے جھگڑوں کو جھیل کے برداشت کر کے چلا سکیں. کیونکہ جب دو ہوں گی نا تو مسائل کم نہیں ہوں گے, مسائل کیا ہو جائیں گے؟ بڑھیں گے. پھر کیسے چلائے گا؟ پھر تو کہے گا بیگم اب تم نے مجھے اجازت دی تھی نا, اب تم اس سے مت جھگڑو. دوسری کو کہے گا تم پہلی والی سے مت جھگڑو اور میں بھی تم دونوں سے نہیں جھگڑوں گا. تو مان لے گی کیا وہ؟ تو آپ کی کھوپڑیاں آؤٹ ہونا شروع ہوں گی. وہ کچھ اور کہہ رہی ہوگی, یہ کچھ اور کہہ رہی ہوگی. تو پھر آپ جب ادھر جاؤ گے ادھر جاؤ گے, پھر آپ پاگل ہونا شروع. تو اگر حوصلہ ہوگا تو چلا لو گے ایسی کی تیسی. حوصلہ نہیں ہوگا تو خودکشی کرو گے الٹے لٹک کے. اس لیے ہم کہتے ہیں دوسری شادی پھڈوں کے بعد ہو تو ٹھیک ہے. سسر بندوق لے کے گھوم رہا ہو کہ تو نہیں کرے گا. سالے بولے تیری ٹانگیں توڑ دیں گے ہم. بیوی بولے ایسی کی تیسی. اس کے بعد پھر بھی کر لی نا, تمہارے اندر حوصلہ ہے. سمجھ رہے ہو؟ تو یہ سارا پروسیس ضروری ہے. اس پروسیس سے گزر کے کرو تو ٹھیک ہے. اور ہم گزرے ہیں, خالی ہوائی باتیں نہیں کر رہے. ہم جب گزرے ہیں تو ہمارے جو حالت ہے وہ ابھی میں ہی کر رہا ہوں آپ کے سامنے. جو اس وقت تھی نا, اس وقت تو عجیب ہی حالت تھی. ہاں حضرت بہت ایسا نہیں ہوتا کہ ہی کی آپ نے سارے گلے مل رہے ہیں ماشاءاللہ ماشاءاللہ. اس وقت جو ہماری حالت تھی وہ موسٹ وانٹیڈ تھا میں, موسٹ وانٹیڈ. تو اس لیے ہم نے کہا بھائی اب میں بھی ایک بات بولتا تھا بھائی میرے کو مار دو, میرے قتلے بنا دو, جلا دو میری لاش کو, میں نہیں چھوڑوں گا. جو کرنا ہے نہ دوسری کی وجہ سے پہلی کو, نہ پہلی کی وجہ سے دوسری کو. رہنا ہے اسی طرح رہو ورنہ ایسی کی, اور دونوں کے حقوق بھی دوں گا. لوگ کیا کر رہے ہوتے ہیں, دوسری شادی کی بیوی نے جب دھمکایا تو دوسری کے پاس جانا چھوڑ دیا, اس کی باریاں معاف کراؤ بھائی, باریاں معاف ایسی کی تیسی بھائی, جب کی ہے تو کی ہے, جاؤ ایک رات ادھر گزرے گی دوسری رات ادھر گزرے گی, کسی کا باپ بھی نہیں روک سکتا, اس کا بھی وہی حق ہے جو پہلی کا ہے اور پہلی کا بھی وہی حق ہے جو دوسری کا ہے. تو پھر یہ ہوتا ہے کہ ٹھیک ہے کر تو لیے, باپ کو وہاں جانے کی اجازت نہیں ہے, پھر چھپ چھپ کے جا رہے ہو, بھائی باری ہے جا رہا ہوں, باری ہے جو کرنا ہے کر لو. تو اس اسٹائل میں جب ٹینشنوں کے بعد کام ہوگا تو پھر یہ اسٹائل ہوگا. شروع سے لڈو پہلی ہوتی ہے تمیز سے میرے بھائی, دوسری نہیں ہوتی, سمجھتے ہو, دوسری نہیں ہوتی, دوسری ایسے ہی ہوتی ہے جیسی کرنا ہے تو اسی طرح سے کرو. اور مجھ سے یہ امیدیں نہ رکھو کہ میں آپ کی بیویوں کو جا کے سمجھاؤں گا کہ کائنڈلی اپنے شوہر کی دوسری شادی کرا دیں, ایسا کچھ نہیں ہوتا, جس نے کرنا ہے خود ہی کرے, وہ بیوی کو کوئی نہیں سمجھا سکتا اور بیوی کو چاہیے سمجھے بھی نہیں. بیوی بولے تیرے میں دم ہے تو کر لینا, صحیح ہے نا, مجھے آگے کیوں ٹارچر کر رہا ہے, یہ دم دم کی بات ہوتی ہے. پھر جب آپ کرو گے تو بیوی دھمکیاں دے گی میں جا رہی ہوں, آپ منانے کی کوشش کرو پھر بھی جا رہی ہے تو کائنڈلی پھر تشریف لے جائیں, کیا کریں, ہم تو کوشش کر رہے ہیں منانے کی, طلاقیں دینے میں جلدی نہیں کیا کرو, ایک سال رہے گی ڈیڑھ سال رہے گی پھر آ جائے گی, نہیں آئے گی تو پھر جو سمجھ میں آ رہا ہے آپس میں مل بیٹھ کے کر لو. تو ایسے ہی ہوتا ہے, اسی سلسلے میں آپ بولو کہ یہ اس طرح سے ہوتا ہے کام. اور پھر وہ متنبی کا شعر پڑھ لیا کرو کہ مجھے تلوار جانتی ہے مجھے کوڑا جانتا ہے, اس سے حوصلہ ملے گا آپ کو. مجھے کتنا حوصلہ مل رہا ہے دیکھو یہ شعر پڑھ کے, باز ہے نواز اوپر کعبہ کا نقش بنا ہوتا ہے تو اس کے اوپر بیٹھنا چلنا. اور یاد رکھو دو تین شادیوں کے بعد نا سیاست کے بغیر یہ رشتے نہیں نبھائے جاتے ہیں, ان میں بہت دفعہ آرٹیفیشل غصہ کرنا پڑتا ہے, بہت دفعہ آپ کو ہو سکتا ہے رونا بھی پڑے حالانکہ رونا نہ آ رہا ہو. رشتے سیاست سے نبھائے جاتے ہیں, سچ سے کبھی بھی نہیں نبھائے جاتے. کہ آپ بالکل سچ سچ لے کے ایک دم پرفیکٹ زندگی گزار رہے ہو, ایسا نہیں ہوتا. ٹوپیوں کا پورا ایک بزنس کھولنا پڑے گا آپ کو, کبھی کسی کو ٹوپی کرانی پڑے گی, کبھی کسی کو ٹوپی, کبھی کسی کو ٹوپی. یہ دھوکا دینے کے لیے ٹوپی نہیں ہے, کبھی گھما رہے ہو بات کو, کبھی یوں کر رہے ہو, کبھی یوں کر رہے ہو, کبھی بیگم بالکل بھی اچھی نہیں لگ رہی ہوگی پھر بھی اس کی تعریفوں کے پول باندھنے پڑیں گے آپ کو. جب ایک بیوی ہوتی ہے نا آپ اس کو برا بلا بھی کہہ دو کچھ نہیں ہوتا, اس کو پتا ہے میرا ہی شوہر ہے نا, کہاں جائے گا. جب دو ہو گئیں تو جو گینڈے کی طرح ہے نا, اور کہیں سے بھی حسن نہیں ہے, اندھیرے میں نظر ہی نہیں آتی, اتنی بلیک اور گینڈے کی طرح موٹی, اللہ بچائے ایسے کسی کا مذاق نہیں اڑانا چاہیے. چھ آدمیوں کی جگہ گھیر کے چلتی ہے اور اندھیرے میں نظر ہی نہیں آتی, دانت سے بو آتی ہے, اس کو بھی آپ کو کہنا پڑے گا تیری جیسی حسینہ دنیا میں کوئی نہیں. آپ کو خود لگے گا کہ یہ میں کیا کہہ رہا ہوں, لیکن اتنے کانفیڈنس کے ساتھ آپ کو یہ جھوٹ بولنا پڑے گا کہ وہ سمجھے واقعی سچ بول رہا ہے. لوگ عجیب پاگل قسم کے لوگ ہیں, کہتے ہیں ہم کبھی جھوٹ نہیں بولتے, میں تو جو دل میں وہی میں نے تو بول دی اپنی وائف کو, دیکھو تم پسند نہیں تھی تو میں نے دوسری شادی کر لی ہے. ابے تو نے تو بیڑا غرق کر لیا, ایک تو اس کے اوپر سوکن لے کر آیا ہے, اوپر سے اس کے بول رہے ہیں تم مجھے پسند نہیں تھی, تو نے تو ذبح کر دیا اس کو. اس کو بولو تیرے جیسے حسینہ دنیا میں پیدا ہی نہیں ہوئی ہے, تو سکون مجھے تجھ سے اتنا ملا ہے نا کہ میں چاہ رہا تھا ایسے تین سکون, اور کچھ بھی بولو وہ آپ کا ہیڈک ہے. لیکن اس میں یہ نہیں ہوتا کہ بالکل پاگل آدمی لوگ ہیں مجھے آ کے بتا رہے ہوتے ہیں, میں کہتا ہوں بھائی تم نہیں کرو دوسری, مجھے آ کے بتا رہے ہوتے ہیں کہ میری بیوی مان نہیں رہی تھی نا, وہ کہہ رہی تھی کیوں کر رہے ہو آپ دوسری, کیوں کر رہے ہو آپ, وہ مان نہیں رہی تھی, تیار نہیں ہو رہی تھی. تو جب بہت زیادہ اصرار کی میں نے اس کو بول دیا دیکھو مجھے تمہارے پسینے سے بدبو آتی ہے اس لیے میں کر رہا ہوں. میں نے کہا یار تم سے بڑا پاگل, میں میرے پاس کیا آئے ہو اب, اگر آتی بھی تھی یار ایک بیوی ہوگی نا, اگر پسینے سے بو بھی آتی ہے آپ اس کو بول دو بو آتی ہے وہ علاج کرا لے گی, دو دوسری آپ نے بول دی اس لیے کر رہا ہوں, اس کا مطلب وہ کہہ رہی یار ایک تو میرے اوپر سوکن, دوسرا اس کے پسینے سے خوشبو آئے گی ظاہر ہے, تو میرا میاں تو ہو گیا ادھر کا, میں تو اب رکھیل کی طرح رہوں گی گھر میں, آپ نے تو اس کو جیتے جی ذبح کر دیا نا. تو ایسا اتنا سچ بولنے کی ضرورت نہیں ہے, تو کھوپڑا استعمال کیا کرو یار تم, تو اس میں جھوٹ ہی چلتا ہے, اس کو بھی ٹوپی ادھر بھی ٹوپی ادھر بھی ٹوپی. حسینہ برابری تو سب کے ساتھ کرنی, حقوق سب کے ہیں, لیکن ایسا نہیں ہوگا کہ بھائی وہ آپ اس کو بول رہے ہو تمہارے پسینے سے تم بغلیں بڑی رہتی ہیں تمہاری اور تمہاری ناک مجھے بہت بری لگتی ہے, ابھی کیا میں بولوں یار چھوڑو بہت ہو گیا, باز آئے نواز اوپر کعبہ کا نقش بناؤ, اس کے اوپر بیٹھنا نہ پا کرو, کعبے پہ پاؤں نہ رکھا کرو میرے بھائی, ویسے تو جائز ہے کعبہ کے اوپر بھی کھڑے ہونا جائز ہے. مفتی صاحب مسلمان اونٹ کا پیشاب پیتے ہیں. مذہب مخالف لوگ کہہ رہے ہیں مسلمان اونٹ کا پیشاب پیتے ہیں, گائے کا پیشاب سے پرہیز کرتے ہیں. دیکھو ہندو جو گائے کا پیشاب پیتے ہیں مقدس سمجھ کے پیتے ہیں. مسلمانوں میں اگر کوئی مسلک, اول تو جمہور اونٹ کے پیشاب کو ناپاک سمجھتے ہیں. امام ابو حنیفہ کے نزدیک اونٹ کا پیشاب کیا ہے؟ ناپاک ہے. وہ خود بہت بڑے محقق تھے. وہ جو حدیث ہے جس میں آتا ہے کہ نبی نے اونٹ کا پیشاب پینے کا حکم دیا, وہ علاج کے طور پر تھا, اور آپ کو وحی کے ذریعے پتا چل گیا تھا کہ ان کی پیٹ کی بیماری کا علاج کس میں؟ اونٹ کے پیشاب میں. تو کوئی اگر مر رہا ہو تو پھر تو گوبر کھانا بھی جائز ہے نا, اگر ڈاکٹر کہہ دے تو. مجبوری کے حکام تو الگ ہوتے ہیں, اس سے اونٹ کا پیشاب مقدس نہیں ہو گیا. اور اسی وجہ سے حناف کا یہ ہے کہ اونٹ کا پیشاب بیماری میں بھی اب پینا جائز نہیں ہے, کیونکہ وحی کے ذریعے نبی کو تو علم ہو گیا تھا کہ ان کی پیٹ کی بیماری کا علاج اونٹ کے پیشاب میں ہے, لیکن قاعدہ کلیہ تھوڑی بنا دیا تھا نبی نے. آج اگر ڈاکٹر کہے گا کہ بھائی اس بیماری کا علاج میڈیسن میں نہیں ہے, پیشاب میں ہی ہے, تو پھر گائے کا بھی حلال ہے, بکری کا بھی حلال ہے, اونٹ کا بھی حلال ہے. پھر تو اونٹ گائے بکری کے کوئی فرق ہی نہیں ہے. اگر ڈاکٹر کہتے بھائی اس کو مینگنی کھانی ہے, اس کا شفا کس میں ہے؟ گوبر میں ہے, تو مرتا کیا نہ کرتا, گوبر بھی کیا ہو جائے گا؟ جائز. مگر گوبر مقدس نہیں ہو جائے گا کہ اب آپ صبح جانے سے پہلے گوبر کا لیپ لگایا کرو یہاں پہ, یا پیشاب میں نہایا کرو, یا اس کو مقدس سمجھنا شروع کر دو کہ اس سے بلائیں ٹلتی ہیں, یہ نہیں ہوگا. تو مسلمانوں میں صرف حنابلہ, امام احمد ابن حنبل, جہاں تک مجھے اس وقت تک جو معلومات ہیں, جو ظاہر ہے یہ مسئلہ پڑے ہوئے بھی 15-20 سال ہو گئے, امام احمد بن حنبل کا ایک قول ہے غالباً کہ اونٹ کا پیشاب پینا بیماری میں, وہ بھی صرف بیماری میں ان کے قول ہے کہ جائز ہے, مقدس انہوں نے بھی نہیں قرار دیا اس حدیث کی بیس پہ. لیکن احناف کا اس بار جمہور تو احناف ہی ہیں, زیادہ تر تو فقہ حنفی دنیا میں رائج رہے, ان کہیں کہ بیماری میں بھی حلال نہیں ہے. تو آپ ایک چیز ایسی اسلام کی طرف کیوں تھوپ رہے ہو جس پہ مسلمانوں کا اتفاق نہیں ہے؟ تو اگر یہ جائز ہوتا نبی کے اس حدیث کی بیس پہ, تو صحابہ پیتے ہیں اونٹ کا پیشاب, تو کہاں ملتا ہے ہمیں کسی نے پیا ہو. تو اگر حدیث سے ہمیں اونٹ کے پیشاب ملتا ہے تو بیماری میں ملتا ہے. تو حنابلہ کا قول کسی نے لینا بھی ہے تو سعودی علماء جو فقہ حنبلی کو فالو کرتے ہیں وہ بھی صرف بیماری میں جائز قرار دیتے ہیں. علی طلاق انہوں نے بھی حلال نہیں کہا. کسی کو پیٹ کی بیماری ہے اور اس کا علاج اونٹ کے پیشاب میں ہی ہے تو پی سکتا ہے وہ. تو اس طرح ہم کہتے ہیں اگر کسی کو پیٹ کی بیماری ہے اور اس کا علاج گائے کے پیشاب میں ہی ہے, کہیں اور سے ٹھیک نہیں ہو رہا, تو پھر وہ گائے کا بھی پی سکتا ہے, پھر وہ بکری کا بھی پی سکتا ہے اگر ڈاکٹر لکھ کے دے دے. تو جبکہ ہندو مذہب میں گائے کا پیشاب وہ ایک مقدس ہے, تو پیشاب مقدس چیز نہیں ہے. اور جانور بھی مقدس نہیں ہوتا. جانور اللہ نے انسانوں کی خدمت کے لیے بنایا ہے, مسخر کیا ہے, ہمارا غلام بنایا ہے, تو جو ہمارا غلام ہے وہ ہمارے لیے مقدس کیسے ہو سکتا ہے بھائی؟ سمجھتے ہو؟ چلو بھائی اور کوئی مسئلہ نہیں. بہت یہ ہو گیا, اونٹ کا پیشاب ہو گیا میرے بھائی, جلدی سے بہت ٹائم ہو گیا. پہلی بیوی کو بتا دیا میں نے, پہلی بیوی کو کوئی کسی کا باپ بھی نہیں سمجھا سکتا. پہلی بیوی کو السلام علیکم.